بعد قال عن معاذ بن جبل رضی اللہ تعالی عنہ قال سمعت رسول اللہ صلی اللہ تعالی علیہ وسلم قال اللہ تعالی یقول وجبت محبتی للمتحابین فیہ والمتجالسین فیہ والمتزاورین فیہ والمتبادلین فیہ صدق اللہ العظیم وصدق رسوله النبی الکریم. حضرت معاذ بن جبل یہ وہ صحابی ہیں کہ جن کے بارے میں سرور عالم صلی اللہ علیہ وسلم نے فرمایا کہ قرآن مجید چار لوگوں سے سیکھو، جن میں سے ایک یہ بھی ہیں. ان کا نام خود آپ نے لیا کہ قرآن مجید ان سے سیکھو. چار لوگوں میں سے ایک یہ ہے، ایک حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ، ایک حضرت عبی بن کعب رضی اللہ تعالیٰ عنہ، اور ایک حضرت زید بن حارثہ رضی اللہ تعالیٰ عنہ. یہ چار صحابہ کے نام لیے آپ صلی اللہ علیہ وسلم نے کہ قرآن مجید ان سے سیکھو. کم عمر تھے، حضرت معاذ بن جبل کم عمر تھے. سرور عالم صلی اللہ علیہ وسلم نے یمن کا گورنر ان کو بنا کر بھیجا اور خود پہنچانے کے لیے گئے. یہ سواری پر سوار، آپ پیدل تشریف فرما، آپ پیدل تشریف لے جا رہے ہیں اور ان کو سواری پر سوار کیا، اور یہ آپ کے حکم کی وجہ سے، یہ آپ کے حکم کی وجہ سے سواری پر بیٹھے رہے. یہ حکم پتہ ہی چلا، الامر فوق الادب، جب حکم ہو بڑے کسی چیز کا حکم دے دیں تو پھر ادب ادب نہ کریں. جیسے اگر اپنا استاد اور شیخ مسجد میں جائے، اپنا استاد اور شیخ مسجد میں جائے تو چاہیے کہ اس کے قریب بیٹھے. اب دوسرا آدمی غیر بیٹھے تو یہ نہیں کہ ہم بیٹھے، ہمارے بابا کے ساتھ دوسرا کیوں بیٹھے؟ بابا کے ساتھ بیٹا بیٹھے گا یا دوسرا بیٹھے گا؟ بیٹا کیا چاہے گا، بابا کے ساتھ میں رہوں. تو جب شیخ استاد مسجد میں جائے تو شیخ کے ساتھ بیٹھے. یہ ادب نہیں ہے کہ دور جا کر بیٹھے، اب یہ ادب نہیں ہے. اب ادب کیا ہے کہ شیخ کے پاس بیٹھے، یہ اس کا ادب ہے. کیونکہ اب کوئی اور بیٹھے گا، اس سے ہم کیوں نہ بیٹھے اپنے بڑے کے پاس. لہذا جب ادب ہو، ادب کیا ہے، جب ادب کیا ہے، ادب نام ہے راحت رسانی کا، راحت پہنچانے کا نام ادب ہے. اب ایک آدمی کہہ رہے کہ مجھے راحت اس میں ہے کہ مجھے سبزی کھلا دو، اب آپ ہم سب زبردست کس کو گوشت کھلائیں، یہ ادب نہیں ہے. ایک جگہ جانا ہوا، مظفر آباد کا سفر تھا، تو جب وہاں پہنچے تو کئی پروگرام کر کے پہنچے تھے، کھانا بھی ذرا تاخیر سے کھایا تھا، تو بےچارے لوگ محبت کرتے ہیں تو وہ کہنے لگے کہ صاحب کچھ ٹھنڈا یا گرم، ٹھنڈا یا گرم. تو میں نے کہا کہ بھائی آپ میری طبیعت پر چھوڑیں گے؟ کہنا جی. میں نے طبیعت کوئی ٹھنڈا گرم پوچھنا مقصد ہے یہی؟ تو میں نے ان سے عرض کیا کہ آپ کو مجھ پر اعتماد ہے کہ میں جھوٹ نہیں بولوں گا؟ تو کہنے لگے کہ جی. میں نے کہا موسم تو ہے گرمی کا، گرم کی طبیعت نہیں ہے، گرم پیا نہیں جا سکتا، ٹھنڈے کی طبیعت نہیں ہے. کہنا نہیں جی اکرام. میں نے کہا آپ مجھ سے امید رکھتے ہیں کہ میں جھوٹ بولوں گا؟ کہنا نہیں. میں نے کہا میں سچ بول رہا ہوں، میری طبیعت نہیں ہے، اور حدیث شریف میں آئے کہ بھوک اور جھوٹ جمع نہیں ہو سکتے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ بھوک اور جھوٹ جمع نہیں ہو سکتے. جیسے ہمارا ایک مہمان نوازی کا ایک انداز بنا ہوا ہے کہ جب تک میزبان دو تین مرتبہ نہ پوچھے مہمان سب ہاتھ نہیں ہلاتے. آئیے نہیں نہیں جی بھوک نہیں ہے. ارے نہیں نہیں آئیے آئیے، طبیعت نہیں چاہ رہی ہے، آئیے. اچھا چلیں آپ کہہ رہے ہیں تو کھا لیتا ہوں. تو یہ جو تکلفات ہیں اس کو ہم بڑے کیا سمجھتے ہیں کہ یہ مینرز ہیں، ایٹیکیٹس ہیں، یہ سخت جاہلیت ہے بالکل. یعنی یہ جھوٹ بول رہا ہے اور اس کا نام ایٹیکیٹس رکھا اور مینر رکھا. یہ آدمی ویل مینر نہیں ہے، یہ ال مینرڈ آدمی ہے، یہ بے ادب آدمی ہے سب جو جھوٹ بول رہا ہے. جیسے ایک بچہ تھا، وہ اپنے باپ کے ساتھ گیا، تو باپ نے، اب وہ باپ کا دوست تھا، تو باپ نے اس نے کچھ گرم گرم سموسے لا کر رکھے. اب اس نے دیکھتے ہی کھٹ شروع کر دیا. باپ نے کہا، باپ نے اس کو اشارہ بھی کیا، وہ بچہ تو بچہ. بعد میں باپ ناراض ہوا، سمجھایا کہ کیسی بیوقوفی کا حرکت ہے، تم نے اس نے کہا نہیں اور تم نے ویسے شروع کر دیا. بیٹا، اس نے کہا ابا غلطی ہوئی. کہا بیٹا دیکھو طریقہ یہ ہے کہ جب تک میزبان تین مرتبہ نہ بولے کھانا مت کھانا، کوئی چیز مت کھانا، جب تک وہ تین مرتبہ نہ کہے. اس نے کہا جی بہت اچھا سبق پڑھ لیا. باپ ایک دفعہ اس کو اپنے کسی دوست کے یہاں لے گیا، تو وہاں اس نے گرم گرم گلاب جامن رکھے.
اب بچہ گلاب جامن کو دیکھ رہا ہے لیکن منتظر بھی ابا کے حکم کا. اب باپ نے وہ اس میزبان نے دیکھا کہ بیٹا بچہ جو ہے گلاب جامن کو دیکھ رہا ہے, اس نے کہا بیٹا کھاؤ نا. انکل ایک دفعہ اور بولے نا. سوچے گا بیٹا کھاؤ کھاؤ. انکل ایک دفعہ اور بولے نا. سوچے گا بیٹا کھاؤ کھاؤ. بس اس نے کھڑا دنا دن کھانا شروع کر دیا. تو میرے دوستو یہ جو ہم جس کو ادب سمجھتے ہیں کہ جب تک ہمیں میزبان دو یا تین دفعہ نہیں بولے گا یہ سخت, یہ جو ہے نا ہو سکتا ہم کھائیں گے تو پہلے جی. اور خصوصاً رشتے داری کا معاملہ ہو, اور خصوصاً اگر داماد سسرال جائے, وہاں تو داماد کے نخرے ہی کچھ اور ہوتے ہیں, داماد کے تو نخرے ہی کچھ اور ہوتے ہیں, اور سسرال جا رہا ہو تو وہاں تو سمجھو کہ بس نخروں کی آسمان پہ چڑھا ہوا ہوتا ہے وہ. تو میرے دوستو یہ جو ہے یہ چیز جس کو ہم سمجھتے ہیں کہ یہ مینرز ہیں, تمیز ہے, یہ تمیز نہیں ہے بلکہ بے تمیزی کیا ہوتی ہے, بدتمیزی ہے یہ تو, کہ جھوٹ بول رہا ہے, مسلمان ہو کر جھوٹ بول رہا ہے. بھوک لگی ہے کہتے جی بھوک لگی ہے, بے تکلفی کس چیز کا نام ہے. مولانا مظفر حسین صاحب کاندھیلوی ایک اکابر اولیاء اللہ میں سے گزرے ہیں, بہت بڑے عالم بھی تھے اور اولیاء اللہ میں ان کا شمار تھا. تو مولانا مظفر حسین صاحب کاندھیلوی رحمت اللہ علیہ ایک جگہ مفت سفر سے گزر رہے تھے تو گنگو ان کا آنا ہوا, ہندوستان میں کے شہر گنگو. تو وہاں پر حضرت مولانا رشید احمد صاحب گنگوئی رحمت اللہ علیہ کیا تشریف لائے. پھر آگے جانا تھا تو چونکہ وقت کم تھا تو حضرت مولانا رشید احمد صاحب رحمۃ اللہ نے عرض کیا کہ حضرت کچھ کھانا. فرمایا بھائی وقت نہیں ہے. کہ حضرت دل چاہتا ہے کہ آپ کو کھانا پیش کیا جائے. تو فرمایا کہ گھر میں کچھ ہے. وہاں مظفر حسین صاحب نے فرمایا کہ گھر میں کچھ ہے. کہ حضرت میں جا کے دیکھتا ہوں. گا کے دیکھا تو آ کر بتایا کہ حضرت گھر میں سوکھی روٹی ہے اور دال ماش کی دال ہے, یہ دو چیزیں ہیں, باسی ہے باسی روٹی ہے اور بچا ہوا سالن یہ ہے. تو فرمایا اچھا وہی لے آؤ. اب حضرت کو بھی دیکھیے, وہاں رشید احمد صاحب رحمۃ اللہ علیہ کو دیکھیے کہ وہی دو چیزیں لے کر آ گئے. اب اس کے بعد اب ان اللہ والوں کا عمل دیکھیے. ان کے پاس جو تھا سچ بتا دیا, سامنے لا کر رکھ دیا, وہ دیا. انہوں نے وہ لپیٹا کہا کہ میں سفر میں یہ کھاؤں گا, لے کر چل پڑے. اب جب اپنی منزل پر پہنچے کاندھیلا کے اندر, اب وہاں علماء اور سب ملنا ہے تو فرمانے لگے بھائی مولوی رشید احمد صاحب بہت بڑے آدمی ہیں, بہت پیارے آدمی ہیں, بڑے اچھے آدمی ہیں. اچھا حضرت کیا بات ہے؟ بات یہ کہ ان کے اندر بے تکلف ہی بہت ہے. جو چیز موجود تھی وہ لا کر دے دی, وہ جو چیز موجود تھی وہ لا کر دے دی. اللہ اکبر. تو یہ پتا یہ چلا میرے دوستو, یہ جو سادگی ہے یہ سادگی اصل میں انسانیت کا حسن ہے. یہ سادگی دراصل انسانیت کا حسن ہے کہ جو چیز موجود ہے وہ پیش کر دے. ہاں اگر اپنی حیثیت اور موافق ہے اور مہمان کے پاس وقت ہے تو بے شک اپنی حیثیت کے موافق عمدہ کھانا بنانا, عمدہ کھانا کھلانا یہ مہمان کے حقوق میں سے ہے کہ اپنی حیثیت کے موافق ذرا عمدہ کھانا بھی کھلائے, کنجوسی نہ دکھائے کہ پتا چلا مہمان. لیکن اگر مہمان کہہ رہا ہے جناب میرے پاس زیادہ وقت نہیں ہے, اتنی دیر ہے, اتنی دیر جو چیز موجود ہو وہ پیش کر دے جو اپنا موجود ہے, اور مہمان کہہ رہا ہے کہ میری کھانے کی طبیعت نہیں ہے یا جو ہے میرے پاس وقت نہیں ہے, تو پھر اس صورت میں کیا ہے کہ جو چیز موجود ہو وہ دے دے, ورنہ کہہ دے میرے پاس وقت ہے. کہ اچھا ٹھیک ہے, پھر بے شک مرغی بنائے اور چکن تکا کھلائے, اس کو قورمہ کھلائے, جو بھی ہے اپنی حیثیت کے موافق جو چیز ہے وہ کھلائے. یہ سلیقہ ہے میرے دوستو. اگر آج یہ چیز ہمارے اندر پیدا ہو جائے یہ کونا ٹھیک رہے گا, ہے نا؟ ارے بھائی آپ ادھر آ جاؤ بیٹا, آپ دونوں بچے ادھر آ جاؤ, اس طرف آگے بیٹھ جاؤ محمد قاسم کے ساتھ. آپ کی جدائی پر صبر کر رہا ہوں میں. تو میرے دوستو یہ جو حسن ہے یہ آداب معاشرت میں سے ہے. اب اہتمام کیا مہمان نے کہا بھی اچھا, ایک عجیب چیز اور بھی ہے, عیادت کا مسئلہ. عیادت کا مسئلہ یہ ہے کہ عیادت کے لیے جائے جو آدمی, اس آدمی کے لیے زیادہ ٹھہرنا جائز نہیں ہے, خلاف سنت ہے. عیادت کا مسئلہ یہ ہے کہ عیادت کرے مختصر, عیادت کرے مختصر, اور پھر عیادت میں یہ بھی نہیں جا کر پوچھے कि कौन से डॉक्टर से इलाज करा रहे हो, कौन सी दवा खा रहे हो। अरे जो हमारा डॉक्टर है वो बड़ा अच्छा है, मरीज तो यही उसकी आदत वो हो जाता है, और ये दवा यानी कि इस दवा से इतना फायदा नहीं होता, वो जो दवा फला हमारा डॉक्टर है वो बड़ी अच्छी दवा देता है। अब मरीज का तो सारा दिमाग, फिर उससे हर आदमी जाकर पूछता है हाँ भाई क्या हुआ था, अब हर एक को पूरी स्टोरी सुना रहा है। तो मेरे दोस्तों, और हम इसको क्या समझते हैं बड़ी नहीं, आयादत क्या है, आयादत किस चीज का नाम है, आयादत नाम है कि जाए उसको तसल्ली दे इंशाल्लाह ताला अच्छे हो जाओगे। अब अफजल सुन्नत तरीका तो ये है कि आयात जाए तो दुआ पढ़े, और वो दुआ क्या है, हदीस शरीफ की दुआ है, अस्अलुल्लाह अलअजीम रब्बल अर्शिल अजीम अन यशफीक, ये कि क्या कि मैं अल्लाह ताला से सवाल करता हूँ, अस्अलुल्लाह अलअजीम अजमत वाले अल्लाह ताला से मैं सवाल करता हूँ क्या, और वो कौन है, रब्बल अर्शिल अजीम, अर्श अजीम का रब है, अन यशफीक, कि अल्लाह आपको शिफा अता फरमाए। ये तो सुन्नत की दुआ है, ये दुआ देनी चाहिए। हदीस शरीफ में आता है अगर मौत का वक्त ना आया हो, अगर मौत का वक्त ना आया हो तो उसको इस मरज से शिफा मिलेगी, कितनी बड़ी नेमत है। और हम इस दुआ के बजाय उधर उधर की बातें कर रहे हैं, और अगर हस्पताल में जा रहे हैं तो आयादत तो मरीज के लिए जा रहे हैं, और देख रहे हैं नर्सों को, और फिर अस्पताल भी आगा खान हो, यानी अजीब बात है कि अस्पताल के अंदर अगर माँ बीमार किसी की हो तो सारे उसके दोस्त वहां पर उसकी खैरियत पूछने पहुंच जाएंगे, क्यों जी बेचारा तो इसकी माँ अस्पताल में, चलो हम आयादत के लिए चलें। जब वो घर में आएगी फिर कोई नहीं आएगा, क्योंकि जो नर्सें आखान में देखने को मिलेंगी वो तो घर में नहीं होंगी ना। ये अजीब नफ्स का चक्करबाजी है जनाब, क्या अस्पताल में आयादत करने सारी दुनिया पहुंची हुई है लेकिन घर में नहीं पूछ रहे, ये पता ही चला है कि नफ्स की चक्करबाजी उसमें पोशीदा है। तो मेरे दोस्तों आयादत की सुन्नत यह है। अच्छा फिर आयादत के लिए ऐसे जाए कि घर वालों पर बोझ ना हो। पता चला खाने के टाइम पे पहुंच गए, अब घर वाले मरीज को छोड़कर मेहमानों के चक्कर में लग गए, और मेहमान भी चलने का नाम ही नहीं ले रहे, क्योंकि उसका काम तो आयादत करना है, सब मुख्तसर है जो के अब वो पहुंच गए। अब बताइए एक आदमी बीमार को देखेगा या मरीज को देखेगा। ये वो इंसानियत के उसूल हैं जिसको शरीयत ने पेश करके इंसानियत के अंदर हुस्न पैदा किया है, और अगर इन पर अमल करे तो हर आदमी को राहत ही राहत है, हर आदमी को राहत ही राहत है, कितनी उससे सहूलत होती है। तो मैं अर्ज ये कर रहा था कि हर वक्त हर मौके का अदब अलग है, हर मौके का अदब अलग है, उसको सीखने की जरूरत है। लिहाजा हजरत मुआज बिन जबल रज़ियल्लाहु ताला सवारी पर सवार हैं, सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम पैदल तशरीफ ले जा रहे हैं, और आपका दिल कितना उम्मती और सहाबी जिनका मोहब्बत और इश्क का आलम ये कि थूक गिरने नहीं देते, जिनकी मोहब्बत का आलम ये कि आपके वजू का पानी जमीन पर नहीं गिरने देते, और वो सहाबी के दिल पर क्या गुजर रही होगी कि जब वो सवारी पर सवार और नबी सल्लल्लाहु अलैहि वसल्लम पैदल तशरीफ ले जा रहे हैं। लेकिन क्यों, नबी सल्लल्लाहु अलैहि वसल्लम का हुक्म था कि तुम बैठो, इसलिए आप सवार और आप नीचे हैं। ये है मेरे दोस्तों, पता चला अल अमरु फौकुल अदब, अम्र जो है हुक्म ये अदब पर फौकियत रखता है। कि अगर कहे कि साहब एक हकीमुल उम्मत मौलाना अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह एक मरतबा मस्जिद से निकल रहे थे, एक देहाती आया, उस हजरत के हाथ में जूता था, और मेरे प्यारे शेख हजरत मौलाना शाह हकीम मोहम्मद अफ्तर साहब दामत बरकातहू ने सिखाया कि जूता उल्टे हाथ में पकड़ो, सीधे हाथ में मत पकड़ो, जूता उठाओ उल्टे हाथ में, और जब जूता पहने तो सीधे पांव में पहले पहने, ये सुन्नत बताई जा रही है, और जब जूता उतारे तो उल्टे पांव से पहले उतारे। अब यहां लेफ्ट राइट करें, सीधे पांव में पहले पहने और उल्टे पांव से पहले उतारे, और जूता उल्टे हाथ में उठाए। हर चीज को उठाने का एक सलीका है। आज अजीब आलम है कि कुरान पाक दीन की किताब और कोई चीज अच्छी होती है वो सीधे हाथ में उल्टे हाथ में होती है और जूता सीधे हाथ में होता है, जबकि किताब सीधे हाथ में होनी चाहिए। ये अल्लाह ताला ने अदब रखा है, ये भी आदाब में से है मेरे दोस्तों। जैसे नाक छिड़कना वो उल्टे हाथ से, खाना सीधे हाथ से। तो हकीमुल उम्मत थानवी रहमतुल्लाह अलैह मस्जिद से निकल रहे थे, हाथ में जूता था, एक देहाती आया, उसने कहा मौलवी साहब जूता दे दो। हजरत ने फरमाया भाई रहने दो। उसने कहा नहीं दो ना। हजरत ने फरमाया भाई रहने दो, मैं खुद उठा लूंगा। उसने कहा दो, मौलवी दे, देहाती आदमी था। اب حضرت نے جوتا ذرا ہاتھ پیچھے کر لیا، اس نے کیا کیا، حضرت کا ہاتھ پکڑا، ہاتھ پکڑ کے یوں موڑا اور موڑ کر جوتا لے لیا اور کہہ رہا دکھا دیتا نہیں تھا، اب یہ ادب ہے کیا؟ اور جوتا کہ جی کیا جی حضرت، حضرت جوتا پوچھا کیوں اٹھا رہے، کہا اللہ والوں کا جوتا، علماء کا جوتا اٹھانا بڑا ثواب ہے. ہاں جوتا اٹھانا ثواب ہے، جو ہاتھ مروڑ رہا ہے یہ کون سا ثواب لے رہا ہے؟ تو اس کو کیا سمجھا ادب، کہ جوتا لینا ضروری ہے. تو میرے دوستو ادب کیا ہے؟ ادب نام ہے راحت رسانی کا، ایذا دینے کا نام ادب نہیں ہے بلکہ راحت پہنچانے کا نام ادب ہے. ایک مریض تھا تو اس کی خدمت کے لیے جو اٹینڈنٹ تھا تیماردار، اب 10 بجے نیند کی گولی کھلانے کا وقت تھا اور مریض پہلے ہی سو گیا. اب جب 10 بجے اس نے دیکھا یہ تو 10 بج گئے، اس نے اٹھایا، اٹھو بھائی نیند کی گولی تو کھا لو. تو پتہ ہی چلا میرے دوستو ادب نام ہے راحت رسانی کا، راحت پہنچانے کا نام ادب ہے، راحت پہنچانے کا نام ادب ہے. حکیم الامت کا ایک واقعہ اور یاد آیا کہ حضرت نے 2 شادیاں کی تھی، حکیم الامت خانوی رحمتہ اللہ علیہ نے 2 شادیاں کی تھی اور اپنی خانقاہ میں ایک ترازو رکھی ہوئی تھی، اس ترازو کا نام رکھا تھا میزان عدل. اب 2 شادی کا کیا تھا سنیے، 2 شادی کا شوق تو ہر ایک کو بڑا ہوتا ہے، یہ 2 شادی کے نام سے مزہ آنے لگتا ہے. اب سنیے، ایک دیہاتی آیا حضرت کے لیے 2 تربوز لے کر، 2 خربوزے لے کر آیا. تو حضرت نے فرمایا کہ بھائی تم 2 خربوزے لائے ہو وزن؟ اس نے کہا ہاں مولوی معلوم ہے، دونوں کا وزن بالکل برابر ہے، کیونکہ حضرت دونوں گھر میں بیچتے تھے، دونوں کے گھر والیاں دونوں گھر میں بیچتے تھے. تو اس نے کیا کہا، ہاں ہاں معلوم ہے وزن بالکل برابر ہے، تول کے لایا ہوں. فرمایا اچھا، فرمایا اس میں سے میٹھا کون سا پھیکا کون سا؟ اب تو اس دیہاتی کہنے لگا مولوی خربوزے کے اندر گھس کے نہیں دیکھا میں نے، دیہاتی آدمی تھا، سیدھا سادہ انداز تھا. ایسے ایک دیہاتی تھا، وہ حضرت کے نے کچھ سامان منگوایا تھا سبزی وغیرہ، تو ٹوکرا لے کر سر پر آیا. اب حضرت بیان القرآن خطوط کے جواب دے رہے تھے، ادھر جگہ بہت ساری تھی. اب آیا، او مولوی کہاں رکھوں اس کو؟ اب اتنی ساری جگہ پڑی ہوئی تھی، حضرت فرمایا میرے سر پہ رکھ دے، یہ محاورہ بولتے ہیں نا ہم لوگ، لے میرے سر پہ رکھ دے. حضرت نے بھی یہ فرمایا سر پہ رکھ دے. وہ آیا، حضرت خط لکھنے مشغول ہو گئے، وہ آیا سر پر رکھ دیا. اب حکیم الامت خانوی کو دیکھیے، اب دیکھیے یہ اللہ والے کتنے ہیں، ہنسنے لگے حضرت بھی. فرمایا پھر جو لوگ بیٹھے تھے، فرمایا بھائی میں نے ہی تو اس کو کہا تھا سر پہ رکھ دے، اب یہ محاورہ کیا سمجھے؟ تو کہاں تو اتنی اور کہاں دیکھیے سادگی کیسی. تو حکیم الامت خانوی رحمتہ اللہ نے جب سوال فرمایا کہ بتاؤ بھائی اس میں سے میٹھا کون سا پھیکا کون سا ہے، اس نے کہا مولوی میں نے گھس کے نہیں دیکھا اس میں. تب حضرت نے فرمایا کہ گھس کے نہیں دیکھا تو ایک گھر میں میٹھا جائے گا، ایک گھر میں پھیکا جائے گا، یہ تو عدل کے خلاف ہے. اب تو وہ دیہاتی پکڑ کے بولا یہ اپنے بس کی بات نہیں ہے، یہ تو عدالت، یہ اس نے کیا کہا کہ جو تم عدالت کی طرح سے یہ جو سوال پوچھے شروع کر دیتے ہو جرا، اس کے اپنے بس کی بات نہیں ہے. تو حضرت نے فرمایا بھائی فیصلہ کرو، اگر ایک گھر میں پھیکا چلے گیا، ایک گھر میں میٹھا چلے گیا تو قیامت کے دن تو میری پکڑ ہو جائے گی، کیونکہ عدل کے خلاف ہے. اس نے کہا حضرت میری سمجھ میں نہیں تھا، آپ ہی بتا دیجئے. فرمایا ہاں دونوں کو کاٹو، وزن برابر کاٹو، اور دونوں کو کاٹ کر آدھا آدھا ایک پلڑے میں رکھو، آدھا دوسرے پلڑے میں رکھو، تاکہ اگر ایک کے پاس میٹھا جائے تو دوسرے کے پاس بھی میٹھا جائے، ایک کے پاس پھیکا جائے تو دوسرے کے پاس بھی پھیکا جائے. یہ تھا میرے دوستو، اس کو عدل ہے، اس کو کہتے ہیں عدل. دوسری شادی کرنے میں مزہ تو بہت ہے، لیکن میرے دوستو عدل کی وجہ سے کتنے لوگ پھر پکڑے جائیں گے. اس لیے عدل کی قید لگائی گئی ہے، اس لیے جو قید لگائی گئی ہے وہ کیا، کہ عدل کرے اس میں. لہذا حکیم الامت خانوی جتنے بج کر، جتنے منٹ پر، جتنے سیکنڈ پر ایک کے گھر جاتے تھے، پھر دوسرے کے لیے بھی یہی وقت مقرر کرتے تھے، آگے پیچھے ایک منٹ نہیں ہونے دیتے تھے. یہ ہے میرے دوستو عدل. تب قائم کریں. تو حضرت معاذ بن جبل رضی اللہ تعالیٰ عنہ یہ وہ صحابی ہیں میرے دوستو کہ جن کے بارے میں سرور عالم صلی اللہ تعالی علیہ وسلم نے فرمایا کہ قرآن مجید چار لوگوں سے سیکھو، جن میں سے یہ صحابی بھی ہے. حضرت معاذ بن جبل یہ فرماتے ہیں، موطا امام مالک کی روایت ہے اور مشکات کے اندر بھی یہ روایت موجود ہے کہ فرماتے ہیں کہ سمعت رسول اللہ صلی اللہ تعالی علیہ وسلم. کیا دیکھیے انداز محبت، دیکھیے کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے سنا. کیا عجیب ہے کہ اس کے اندر محبت کیسی پوشیدہ ہے کہ میں نے جناب رسول اللہ صلی اللہ علیہ وسلم سے سنا. کیا سنا؟ کہ قال اللہ تعالی یقول، کہ آپ صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کے قول کو نقل فرمایا، اللہ تعالیٰ کی بات کو پیش فرمایا. وہ کیا بات ہے؟ وجبت محبتی، وجبت محبتی، میری محبت ان کے لیے واجب ہو جاتی ہے. میرا اپنی محبت دینا ان پر، ان کے لیے ان کو اپنی محبت دینا مجھ پر واجب ہو جاتا ہے. کس کے لیے؟ چار شرطیں بیان کی. نمبر ایک، للمتحابین فیا، وہ دو لوگ جو ایک دوسرے سے میری وجہ سے محبت کرتے ہوں. نمبر دو، والمتجالسین فیا، اور ایک دوسرے کے پاس بیٹھتے ہوں. ادھر آ جاؤ جنید بھائی، تھوڑی سی اور قریب ہو جائے گا اور کچھ اینگل بھی ٹھیک ہو جائے گا. دو ہو گئی شرطیں، تجالس یعنی ایک دوسرے سے ملاقات بھی کرتے ہوں. نمبر تین، والمتزاورین فیا، ایک دوسرے کی زیارت کرتے ہوں. نمبر چار، والمتبادلین فیا، ایک دوسرے پر خرچ بھی کرتے ہوں. ان چار شرطوں کے لیے، جو ان چار شرطوں کو پورا کرے تو اللہ تعالیٰ کی طرف سے کیا اعلان ہے؟ وجبت محبتی، میری محبت ان کے لیے واجب ہو جاتی ہے، ان کو اللہ تعالیٰ کی محبت مل جاتی ہے. لیکن یہ واجب والا واجب نہیں ہے، جیسے ہمارے ذمہ کسی کا قرضہ واجب ہو جاتا ہے. اس وجوب کا نام وجوب تفضلی ہے اور وجوب احسانی ہے، یعنی اللہ تعالیٰ محض اپنے فضل سے احسان فرماتے ہوئے اپنی محبت کو دینا اپنے اوپر واجب فرما لیتے ہیں. اور اس وجوب تفضلی کو سمجھنے کے لیے، جیسے باپ بیٹے کو بولے کہ دیکھ بیٹا، اگر تو کلاس میں اول آئے گا تو میں تجھے اتنا انعام دوں گا. کیا یہ انعام دینا باپ کے ذمہ واجب ہے؟ اس میں پڑھائی دوسری چیزیں واجب ہے، انعام دینا واجب نہیں ہے. لیکن یہ جو انعام اس نے اپنے ذمہ واجب کر لیا کہ میں تجھے فلاں انعام دوں گا، یہ باپ کا فضل ہے، باپ کی عنایت اور مہربانی ہے، وہ یہ اپنے اوپر کر رہا ہے. تو اسی طرح سے اللہ تعالیٰ نے محض اپنے فضل اور احسان فرماتے ہوئے اپنے اوپر اپنے بندوں کو محبت دینا واجب فرما لیا. کون بندے؟ جو ان چار شرطوں کو پورا کر لیں. اور وہ چار شرطیں کیا ہے؟ نمبر ایک کیا ہے؟ نمبر ایک یہ ہے، للمتحابین فیا، ایک دوسرے سے محبت کرتے ہوں. کس لیے؟ میری وجہ سے. محبت ہو اللہ کے لیے، محبت ہو للہ، اور اللہ والی محبت کا کیا پیرامیٹر ہے، اس کا کیا پیمانہ ہے؟ کیسے پتا چلے گا کہ یہ محبت اللہ کے لیے ہے یا اس محبت کے اندر کوئی غرض شامل ہے؟ آپ اس کو سنیے کہ کیسے پتا چلے یہ محبت اللہ کے لیے. علامہ ابن حجر عسقلانی، میرے پیارے شیخ اور مرشد، فرماتے ہیں، علامہ ابن حجر عسقلانی نے رحمت اللہ علیہ نے فتح الباری شرح بخاری شریف کے اندر، فتح الباری شرح صحیح البخاری کے اندر تین شرطیں لکھی ہیں. نمبر ایک، داوما علی، اس محبت پر مداومت ہو، یعنی وہ محبت میں ہمیشگی ہو. نمبر دو، ولم یقطع بعارض الدنیاوین، دنیاوی عرض کی وجہ سے، دنیاوی چھوٹی چھوٹی باتوں کی وجہ سے اس محبت کو کاٹ نہ دے کہ جی ہم تو ان کے گھر میں گئے تھے، انہوں نے تو ہمیں سبزی کھلا دی، اور میں نے اس سے قرضہ مانگا تھا، اس نے تو مجھے قرضہ بھی نہیں دیا، اور وہ جا رہا تھا، میں روڈ پہ کھڑا تھا، اس نے مجھے گاڑی میں بٹھایا نہیں، حالانکہ ہو سکتا ہے اس نے دیکھا ہی نہ، یہ بھی تو نیک گمان ہو سکتا ہے، انسان ہے، تیزی سے بعض مرتبہ گزر جاتا ہے. اور جی میں تو کھڑا ہوا تھا روڈ سائڈ پر، روڈ کے کنارے پر، اور انہوں نے مجھے گاڑی میں بٹھایا نہیں. ارے بس دیکھ لی ان کی محبت، بس ایسے ہی وہ اخلاق دکھاتے پھرتے ہیں. और हम गए थे जनाब, चाय को भी नहीं पूछा। तो ये जो मेरे दोस्तों छोटी छोटी बातें हैं, ये जो छोटी छोटी बातों की वजह से ये रिश्ते तोड़ देना, और ये क्या है, ये मोहब्बत अल्लाह के लिए नहीं है, ये गलत है। और इस मोहब्बत का अंजाम क्या होना चाहिए, इस मोहब्बत का अंजाम ये हो, हत्ता फरका बैनहुमल मौत, यहां तक कि मौत ही दोनों को जुदा करे, ऐसी मोहब्बत होनी चाहिए। इसलिए हजरत गंगोई रहमतुल्लाह अलैह के दो आलिम रहते थे, एक मौलाना सिद्दीक साहब रहमतुल्लाह अलैह थे अम्बेठवी महा सहारनपुरी के बड़े भाई, और एक और आलिम थे। इन दोनों में बहुत मोहब्बत थी, दोनों साथ रहना, साथ खाना, साथ सब कुछ। तो हजरत ने एक दिन उनसे पूछा कि भाई तुम दोनों में कभी लड़ाई भी हुई है? तो उन्होंने कहा कि जी हजरत कई दफा हुई है। फरमाया फिर क्या होता है, फिर क्या होता है? तो उन्होंने अर्ज किया कि हजरत जब लड़ाई होती है फिर माफी तलाफी करके फिर दोस्ती हो जाती है। फरमाया ये मोहब्बत ठीक है, ये मोहब्बत सही है। मोहब्बत का ये मतलब नहीं है, मोहब्बत का ये मतलब नहीं है कि कभी रंजिश या आपस में नहीं होगी। अगर होगी कोई बात ऐसी तो फिर क्या होगा, माफी तलाफी करके उसको खत्म कर देगा उसको। ऐसा नहीं है कि उसकी वजह से बिल्कुल कता ताल्लुक कर लिया और शक्ल ही नहीं देखनी हमने बस। मेरे दोस्तों ये तरीका दुरुस्त नहीं है। पता चला ये मोहब्बत अपने नफ्स के लिए है, अल्लाह के लिए मोहब्बत नहीं है। हो गई ना, ये तो तीन शर्तें अल्लामा इब्न हजर अस्कलानी ने लिखी। पांच शर्तें मिरकात के अंदर मुल्ला अली कारी मुहद्दिस अजीम ने शरा मिशकात के अंदर पांच शर्तें लिखी है। नंबर एक, तीन शर्तें एक साथ सुनिए। ला तकूनू महब्बतहू बिगरज़िन वला अरज़िन वला इवज़िन। तीन शर्तें हो गई, यानी वो जो मोहब्बत किसी गरज की वजह से ना हो कि चलो यार हम इनसे दोस्ती लगा लें तो जरा मालदार हैं, कोई काम पड़ेगा कर्जा वर्जा लेने में आसानी होगी, या कोई और मतलब होगा, जरा इनके ताल्लुकात बढ़े हैं जरा इनसे काम निकालने में आसानी होगी। तो मेरे दोस्तों ये जो गरज की वजह से है, जैसे एक मुरीद था एक जाली पीर के यहां, तो वो अपनी पीर की बड़ी खिदमत करता था। अब उसकी बीवी ने कहा कि देख तेरा पीर है सबको कुछ ना कुछ देता है, तुझे कुछ नहीं देता, तू भी कुछ मांगना अपने पीर से। उसने कहा अच्छा, बीवी की पट्टी पढ़ाई भी हो गया, शेख की टांगे पीर साहब की खूब दबा रहे उस दिन खास। पीर ने पूछा कोई क्या बात है भाई? उसने कहा हाँ हुजूर बात कहनी थी। हाँ बोल। कहा बात ये कि हुजूर आप सबको कुछ ना कुछ देते हैं, कुछ मुझे भी इनायत फरमा दीजिए। मैं लो इसमें ऐसी कौन सी बात है, ले ये तरबूज ले जा। उसने कहा हुजूर तरबूज का क्या करूंगा, बीवी को दूंगा वो तो मेरे सर पे मार देगी कि तेरे पीर ने दिया भी तो तरबूज। उसने कहा अरे बेवकूफ, ये ऐसे ही तरबूज नहीं, करामती तरबूज है, इसको काटेगा इसमें से जिन निकलेगा, जो ख्वाहिश मांगेगा वो पूरी होगी। उसने कहा यार ये तो बहुत कहा, बहुत बहुत शुक्रिया, और वो तरबूज लेकर चल पड़ा। अब वो जब घर में पहुंचा पूछा ये तरबूज कहां से उठा के लाया? कहा ये पीर साहब ने दिया है। कहा जैसा तू वैसा तेरा पीर, इसका क्या करेंगे? कहा अरे बेवकूफ, बड़ा करामती तरबूज है। ऐसे एक पीर साहब का वाकया याद आया। ऐसे ही एक आदमी था, वो किसी जाली पीर से बैठ था, और जाली पीर का मतलब ये कि असली पीर भी होते हैं, जैसे जाली डॉक्टर होते हैं ना, तो जाली डॉक्टर की वजह से सारे डॉक्टरों का इंकार कर देगा, नहीं असली डॉक्टर तलाश करेगा, और जाली इंजीनियर मैकेनिक और जाली इन्वेस्टमेंट कंपनियां और जाली एजेंट भी होते हैं लेकिन असली भी होते हैं, उसी तरह से जाली मुल्ला भी मिलेगा, दो नंबर। लेकिन जाली मुल्ला की जैसे असली मुल्ला का इनकार करना ये दुरुस्त नहीं है, और जाली पीर भी मिलेंगे, जाली पीरों की वजह से ये कहना कि असली इस जमाने में क्या होता है ये भी दुरुस्त नहीं है। हर जमाने में असली और नकली जरूर मिलेंगे। तो वो जो शख्स था वो जाली पीर से बैठा, अपना पीर पर बड़ा फिदा था। तो एक दिन उसकी वो पीर को आना था गांव के अंदर, तो उसने अपनी बीवी से कहा कि देख मैं तबीयत जरा मेरी ठीक नहीं है, मैं बराबर वाले गांव में जा रहा हूं, मेरा पीर आने वाला होगा, देख जरा उसको आराम से बिठाना। क्योंकि वो बीवी उसको कहती थी कि देख तू किस जाली के चक्कर में पड़ गया, वो दो नंबर आदमी है, मेड इन डालडा है। तो उसको कहती थी, तो उसको कहा कि देख खबरदार मेरे पीर के साथ कोई बदतमीजी ना करना, उसको आराम से बिठवा देना। उसने कहा लो क्या बात है, फिक्र ही नहीं है। अब उसके बाद अब वो तो चला गया, थोड़ी देर में उसका पीर आ गया। उसने पूछा हाँ भाई वो है? कहा वो तो नहीं है, बराबर वाले गांव में गया। हाँ क्यों गया? उसने कहा वो आजकल उसका असल में उसका दिमाग दुरुस्त नहीं है, हर एक को मारता फिरता है वो, तो वो हकीम साहब के पास जरा दवाई लेने के लिए गया है। तो पीर साहब ने कहा अच्छा कब से बीमारी? कहा बस चंद रोज से है। अब वो जो आदमी हो हर एक को मारता है, बस पिटाई करता है, काटता है, किसी को पहचानता भी नहीं है। वो ये कहकर वो चल पड़ा। अब वो उधर से निकला, इतने में वो पीर साहब चले गए। उसने कहा खैर है इसके पास क्या रहना, ये तो मुझे भी मारेगा मुझे भी काटेगा। वो चल पड़ा। इतने में दूसरी तरफ से उसका शौहर आ गया, वो पीर चला गया, पैदल आया था पैदल चला गया। अब शौहर को आया तो उसने पूछा कि हाँ भाई कि तेरा पीर किधर है? पीर तो मेरा नहीं आया था। उसने कहा आया था। कहा वो कहाँ चला गया? कहा वो तो वापस चला गया। कहा क्यों? कहा वो मुझसे डंडा मांग रहा था, वो डंडा जो रखे वो मांग रहा था। मैंने कहा मैं शौहर की जात के बगैर तो नहीं दे सकती, तो वो इस पर नाराज होकर चला गया। अब उसने उठाया डंडा, उसने डंडा उठाया और वो भागा। पूछा कहाँ गए? कहा सोचते मर गया है। अब उसने दूसरे डंडा लहराया, देखा एक आदमी जा रहा है, उसने वादा लगाया पीर साहब ये लीजिए डंडा, ये लीजिए डंडा। पीर ने कहा सबको तो हाथ से मारता है काटता है, मुझे तो डंडे से पिटाई करेगा। उसने तेज भागना शुरू कर दिया और वो कह रहे कि डंडा, उसने कहा तो डंडा उठा के लाया, अब तो मेरी जबरदस्त कुटाई लगाएगा ये। तो मेरे दोस्तों अब वो जो बीवी के पास लेकर गया तरबूज, तब उसने कहा कि ये करामती तरबूज है, इसमें से जिन निकलेगा, पहले सोच ले हम क्या मांगे, क्योंकि एक ही ख्वाहिश पूरी करेगा। उन्होंने कहा अच्छा चलो अब सोचो। अब दोनों सर जोड़कर बैठ गए। तो फिर ये फैसला हुआ कि डिफेंस के अंदर दो मंजिला 1000 गज का तैयार मकान मिल जाए, ऊपर हम रहेंगे, नीचे वाली मंजिल किराए पे लगा देंगे, किराया आता रहेगा, जिंदगी आराम से गुजरेगी। अब उन्होंने तरबूज काटा, उसमें से जिन निकला। जिन ने पूछा क्या हुक्म है मेरे आका? उसने कहा कि हमें डिफेंस के अंदर 2 मंजिला मकान 1000 गज का चाहिए, ताकि नीचे ऊपर हम रहे, नीचे किराए पर देकर उसके किराए से गुजारा करें। तो जिन हंसने लगा, तो वो नाराज हो गया। उसने भाई हंसते क्यों, ख्वाहिश पूरी करो। उसने कहा हंसता इसलिए हूं, अगर डिफेंस में मेरे पास 2 मंजिला मकान होता तो मैं तरबूज में क्यों रहता। तो मेरे प्यारे दोस्तों हर जमाने में असली नकली माल मिलेगा, लेकिन नकली माल की वजह से असली माल को रद्द करना यह अकलमंदी नहीं है। तो मैं अर्ज कर रहा था कि मोहब्बत में कोई गरज ना हो, कोई लालच ना हो, अल्लाह ताला के लिए मोहब्बत हो। कि अगर मान लो जिस आदमी से मोहब्बत करता है, आप बताइए मोहब्बत करता है अगर वो चाय ना भी पिलाए तो कहते इसमें कौन सी ऐसी बात है, हम खुद पी लेंगे। इंसान सोचता है कि यार चलो कोई घर में कोई ऐसी बात हो गई, कोई परेशानी होगी, कोई ऐसा मौका होगा कि ये बेचारा नहीं कर सकता होगा इसलिए नहीं पूछ रहा, तो इसको नेक गुमान कायम करके तो ये मोहब्बत हो गई। और दूसरी क्या शर्त है, बिगरजिन वला अरजिन, कि ये नहीं कि टांगे दबाकर कुछ खिदमत पेश करूंगा, कुछ बात कहूंगा। क्योंकि इंसान कहता ना खिदमत मतलब के लिए करता है कि खूब आए आना जाना लगा, क्यों कि बस जरा कुछ अरज करेंगे, कहेंगे साहब आजकल जरा कर्जा वर्जा है कुछ उतरवा दो, या जो है कहीं नौकरी वोकरी दिला दो। तो ये जो अरज है ये मोहब्बत अल्लाह के लिए नहीं है, जिसमें दुनियावी गरज और अरज शामिल हो। और वला अगवजिन, ऐसा भी नहीं कि टांगे दबाई पीर साहब की या किसी अब्बा की, कहा कि लाओ अब निकालो 500 रुपया, बिल पेश कर दिया। जैसे एक बच्चा था, एक अजीब बात याद आई, एक बच्चे ने अपनी माँ को एक बिल पेश किया, कागज का भर्रा दिया, तो उसको खोला, उसमें लिखा हुआ था कि सुबह आपने मुझसे बाजार से सब्जी मंगवाई इसका 10 रुपया, फिर आपने मुझसे जो है वो झाड़ू दिलवाया इसका 50 रुपया, फिर आपने मुझसे फला फला काम करवाया इसका 100 रुपया, करते करते उसने पूरा बिल बनाकर माँ को पेश कर दिया। माँ ने वो पर्चा लिया, फिर उसके नीचे कुछ लिखना शुरू किया। उसने कहा मैंने तुझे 9 महीने अपने पेट में रखा, तुझसे कोई मुआवजा नहीं लिया, तुझे पैदा करने की तकलीफ को बर्दाश्त किया, तुझसे कोई मुआवजा नहीं लिया, तुझे अपना खून पिलाया, तुझसे कोई मुआवजा नहीं लिया। तेरी तुझे सर्दी के मौसम में जबकि ठंडक का जमाना था तूने पेशाब किया, सूखी जगह पर तुझे सुलाया और गीली जगह पर मैं खुद सोई, तुझसे कोई मुआवजा नहीं लिया। रात को जब तूने एक आवाज भी निकाली तो तेरे लिए जाकर उठकर किचन से दूध गर्म करके ताजा गर्म दूध तुझे लाकर दिया, तुझसे कोई मुआवजा नहीं लिया। जिंदगी भर तेरी खिदमत की, तुझसे कोई मुआवजा नहीं लिया। ये लिखकर पर्चा बेटे को दे दिया। बस बेटे ने वो पढ़ा, रोने लगा कि हाय हम जो है इसने सरवर आलम सल्लम से एक शख्स जो था अपने कंधे पर बिठाकर अपने बाप को घूमता था, हज उमरा भी उसने अपने बाप को कंधे पर बिठाकर कराया, तब उसने अपने सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम से आकर अर्ज किया, क्या मैंने अपने बाप का हक अदा कर दिया? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नहीं। क्यों? क्योंकि कहा कि तू जो खिदमत करता है तेरी मतलब यह है, तेरी खिदमत का मकसद और जो मतलब यह है कि मेरा बाप मरेगा तो मुझे दौलत मिलेगी और मुझे इस खिदमत से जान छूटेगी। तू बाप की खिदमत करता है उसकी मौत के इंतजार में, और बाप और माँ बाप बच्चे की तरबियत और खिदमत करते हैं उसको जिंदगी देने के लिए। कितने उसके अंदर फर्क है, वो मुंतजिर होता है कब मेरा बाप मरेगा, कब मेरी माँ मरेगी तो मेरी जान छूटेगी, कब तक मैं खिदमतें करता रहूंगा। और माँ बाप अपने बच्चों की औलाद की खिदमत करते हैं, क्यों? कि ताकि मेरा बच्चा बड़ा हो जाए, हमारी आंखों की ठंडक बनेगा। देखा आपने कितना फर्क है मेरे दोस्तों, दोनों की नियतों के अंदर कितना फर्क है कि माँ बाप की खिदमत करता है इंतजार में मरे, जरा मरे तो उसकी जायदाद में से जरा भी हमें भी हिस्सा मिले, और ये मरे तो हमारी जान छूटे, कब तक हम इसकी खिदमतें करते रहेंगे। और लेकिन वही जब अपना बेटा बीमार होता है तब पता चलता है, जब अपनी औलाद पिता बीमार होती है तब पता चलता है कि माँ बाप हमारे लिए क्या करते हैं। इसलिए मेरे शेर ये शेर सुनाया करते हैं कि क्या तुझे भी औलाद का गम याद होगा, तुझे भी औलाद का गम याद होगा जब तू साहिब औलाद होगा, तब पता चलेगा कि माँ बाप अपने बच्चों से जो मोहब्बत करते हैं क्या कोई मतलब नहीं है, कोई लालच नहीं है, सिर्फ उनको ये है कि मेरा बच्चा बड़ा हो जाए, बस उनको यही है, वो उसकी जिंदगी के लिए दुआ करते हैं। और औलाद का क्या आलम है कि वो माँ बाप की मौत की दिल में तमन्ना रखते हैं, कब मरे तो हमारी जान छूटे। कितना फर्क है मेरे दोस्तों, तो ऐवज ना हो, कोई लालच ना हो। हकीम उल उम्मत थानवी रहमतुल्लाह ले को एक शख्स ने खत लिखा तो हजरत ने फरमाया कि भाई तुम्हारे दिमाग में खुशकी है, तुम बादाम खाया करो और फला फला माजून मुफर्रे जो है तबीयत को तस्कीन देने वाला वो खाओ। उसने वो माजून भी खाया, वो बादाम भी खाया, उसको फायदा नहीं हुआ। उसने अदालत में मुकदमा दायर कर दिया और हकीम उल उम्मत के इस इन्होंने मुझे माजून खिलाया, बादाम खिलवाए, उस जमाने में मेरा 50 रुपए का खर्चा हुआ, आज से 60-70 साल पुरानी बात है, मेरा 50 रुपए का खर्चा हुआ। अदालत की तरफ से हजरत को नोटिस आ गया क्या, आओ भाई शो कॉज नोटिस, आ जाओ अदालत में। हजरत ने 50 रुपए उसको भिजवा दी, ये ले जाए जान छोड़। तो ऐसा भी है कि वो मशवरा दे रहे दीनी तरक्की के लिए और कह रहे जी हमारा तो इतना नुकसान हुआ। ऐसे एक साहब थे, मेरे शेख ने उनसे फरमाया कि भाई तुम तबलीग में 4 महीने के लिए चले जाओ तो मेरे दीनी नफा होगा। 4 महीने गया, उसके बाद बिल बनाकर भेज दिया कि जो आपके मशवरे से मैं 4 महीने के लिए दिया था उसमें मेरा इतना खर्चा हुआ, वो खर्चा भेज दीजिए। ऐसे भी लोग हैं। तो मेरे दोस्तों वो जो मोहब्बत हो कोई गरज की वजह से, अरज की वजह से, या कोई अवज ना हो, इधर आप खिदमत करेंगे फिर माल उसे घसीटेंगे। ये मोहब्बत किस लिए? अल्लाह के लिए हो। 3 शर्तें हो गई। नंबर 4 शर्त यह है कि ला तशूबू मोहब्बतहू बिहवन्नस, कि उसमें कोई नफसानी ख्वाहिश ना हो, कोई नफसानी ख्वाहिश ना हो, हराम ख्वाहिश उससे कोई मतलब ना हो, कि लड़कों से मोहब्बत कर रहा है या औरतों से मोहब्बत कर रहा है, जवान औरतों से, और जो है वो हसीनों को मोबाइल भी दे रहा है और हसीनों को पटा भी रहा है और उनकी इंस्टीट्यूट और कॉलेज की फीस भी दे रहा है, क्या मतलब है? उसके अंदर कोई गरज पोशीदा है, मतलब है मेरे दोस्तों। अगर बेवा जवान जो है बेवा हो जाए तो सारी उसकी खिदमत को पहुंच रहे हैं, लेकिन बुढ़ी बेवा हो जाए उसको कोई नहीं पूछ रहा, अजीब बात है। सारी खिदमत का जज्बा जवान बेवा से है और खिदमत का जज्बा बुढ़ी से नहीं है, तो क्या है? इसके अंदर जो नफसानी ख्वाहिश मौजूद है। लिहाजा शाह अब्दुल अजीज साहब मुहद्दिस देहलवी रहमतुल्लाह अलैह के अजीब शागिर्द का एक अजीब वाकया बुजुर्गों ने नकल किया है कि एक तालिबे इल्म था जो हजरत क्या पढ़ता था, उसने हदीस शरीफ में पढ़ा कि बेवाओं की खिदमत बड़ा सवाब का काम है, अब उसी के मोहल्ले में एक बेवा रहती थी, कम उम्र थी। अब ये रोजाना उसकी घंटी बजाए और घंटी बजाकर पूछे कोई खिदमत मेरे लायक, नजर झुका कर खड़ा हो जाता। अब उसने वो कुछ बात काम बता दी, कर लेता। एक दिन उसने कहा कि भाई अंदर आ जाओ, कोई है काम दरा। वो अंदर नजर झुकाकर अंदर चला गया। अब अंदर गया तो उसने पूछा क्या काम है। कहा काम क्या है, आ जा सीने ना लग जा ठा करके, तुम एक कमरे में बंद हो और चाबी खो जाए, ये मलगरत है। अब तो वो जो तालिब इल्म था उसके होश उड़ गए कि मैं तो अल्लाह के लिए इससे मोहब्बत या इसकी खिदमत करना चाहता हूं कि सवाब मिले, ये तो उल्टा मतलब ले लिया इसने। उस तालिब इल्म ने क्या कहा, उसने कहा अच्छा मुझे जरा पेशाब लगा है, जरा मुझे लेटरिन जाने दो। उसने अल्लाह से दुआ मांगी कि अल्लाह ये क्या मामला है कि मैं तो किस मुसीबत में फंस गया। उसने दुआ मांगी, बस अल्लाह ताला ने उसकी मदद फरमाई। उसने कहा मुझे पेशाब लगा है, लेटरिन जाना है। तब वो लेटरिन गया तो पहले जमाने में खुड्डी सिस्टम होता था, खुड्डी सिस्टम जिसमें लेटरिन में पखाना जमा रहता था। वो गया और उसने वहां जाकर जितना पखाना था वो अपने सारे जिस्म पर मल लिया। अब जब वो इस हालत में सामने आया तो उसने जो देखा, उसने कहा तू तो पागल है, दीवाना है, चल निकल यहां से। वो भागा और उसने जाकर नहर पर गुस्ल किया, दरिया में नहाया। और उसके बाद शाह अब्दुल अजीज अजीज साहब मुहद्दिस देहलवी रहमतुल्लाह अलैह की खिदमत में आकर बैठा तो हजरत ने उससे फरमाया कि जालिम तूने ये खुशबू क्या लगाई हुई है, आइए ना आगे, आइए ना इधर और थोड़ा आगे। हजरत ने फरमाया कि तुम तालिब इल्म होकर इन चीजों में अपना वक्त जाया करते हो, तुमने क्यों कितनी खुशबू लगाई है। उसने कहा हजरत खुदा की कसम मैंने खुशबू नहीं लगाई है। फरमाया कि इल्म हासिल करता और झूठ बोलता है। उसने कहा नहीं हजरत, मैंने वल्लाह मैंने कोई खुशबू नहीं लगाई। हजरत ने फरमाया फिर क्या बात है। खारी साहब थोड़ा सा सामने हो जाए ना आप, हाँ ऐसे। हजरत ने फरमाया क्या बात है बता। तब उसने वाकया सुनाया, क्या हजरत ये वाकया हुआ मेरे साथ। और कहा कि जब मैंने पूरे जिस्म जो पखाना लगाया था, जब मैं दरिया में नहाया तो जिस्म के जिस हिस्से पर पखाना लगा हुआ था वहां से खुशबू उठने लगी। ये क्या था, ये उसके इखलास की बरकत थी। तो जो मोहब्बत हो, खिदमत हो, वो किसी नफ्सानी ख्वाहिश की वजह से ना हो मेरे दोस्तों, बल्कि महज किस लिए हो, अल्लाह ताला की रजा के लिए हो। ऐसा नहीं है कि जवान से मोहब्बत है, दाढ़ी मूछ नहीं है मोहब्बत है, और बुड्ढों को और बूढ़ियों को पूछ ही नहीं रहा। तो ये क्या है, ये मोहब्बत अल्लाह के लिए नहीं है। अब कह रहा है यतीम है, यतीम है, जवान यतीम है, खूबसूरत है, यतीम की खिदमत को तैयार बैठा हुआ है। ये क्या है मेरे दोस्तों, ये इसके अंदर जो नफ्सानी ख्वाहिश पोशीदा होती है, ये ख्वाहिश का नतीजा ये है कि नतीजा क्या है, ये मोहब्बत अल्लाह के लिए नहीं है। और पांचवी क्या चीज है, वला तशूबु मोहब्बतहु बिशाहिबति नफ्स, उसके अंदर नफ्स का शाहिबा भी ना हो। और मेरे मुर्शिद ने एक वाक्य और सुनाया था, फरमाया कि शेख उल हदीस मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह मक्की मस्जिद में तशरीफ लाए थे और लोग हजरत से मुसाफे के लिए लाइन लगाकर खड़े थे। मेरे मुर्शिद फरमाते कि मैं भी खड़ा था वहीं पर। एक नौजवान लड़का शाम का था, दाढ़ी मूछ थी नहीं, उम्र बड़ी थी लेकिन बाज दफा दाढ़ी देर से निकलती है। तो एक सब लोग हजरत शेख उल हदीस साहब से दुआ के लिए खड़े हैं और वो एक शख्स नौजवान को क्या कह रहे हैं, मेरे लिए दुआ करना। तो ये क्या है, ये जो नफ्सानी ख्वाहिश मौजूद है, हराम लज्जत। इसीलिए तो मेरे शेख फरमाते हैं कि मूछों के जेरे साया लबे यार छुप गए, मूछों के जेरे साया लबे यार छुप गए, और दाढ़ी के जेरे साया वो रुखसार छुप गए, और बालों की सफेदी में जुल्फे यार छुप गए, जो यार हुस्न के थे वो सब यार छुप गए। ये जो हराम लज्जत है, हराम मजा है। आज जो लड़की 18 बरस की बहुत हसीन और खूबसूरत मालूम हो रही है, जिसके पीछे हैं दीवाने गालिब से हैं, जिसको SMS भेजे जा रहे हैं और टॉक शॉक की बातें हो रही हैं, कह रहे हैं और सुनाओ मोबाइल नंबर एक्सचेंज हो रहा है, बल्कि मोबाइल भी दिला रहे हैं और बल्कि अपना बैलेंस भी ट्रांसफर कर रहे हैं। जिसको गाड़ी में बिठाने के लिए हर आदमी तैयार है, क्योंकि वो सड़क के किनारी बेचारी खड़ी है। लेकिन बुढ़िया कोई बेचारी खड़ी हो, उस पर किसी को रहम नहीं आता। ये क्या है? ये नफ्स की हराम लज्जत है मेरे दोस्तों, जिसकी वजह से बंदा अल्लाह ताला से महरूम रहता है। तो ये हो गई ना मोहब्बत की। लादा बंदा अब इन शर्तों को मद्देनजर रखते हुए जब मोहब्बत करे अल्लाह के लिए मोहब्बत करे, कि यानी कोई गरज, कोई लालच, कोई मतलब ना हो, सिर्फ और सिर्फ अल्लाह की रजा के लिए मिलने जाए और कोई नहीं। क्यों इसलिए मिलने जा रहा हूं? लादा हदीस शरीफ में आता है, जब कोई अल्लाह के लिए किसी से मिलने जाता है अल्लाह के लिए, तो 70,000 फरिश्ते उसके साथ चलते हैं और क्या करते हैं, युसल्लून अलैह, रास्ते पर आई यस्तगफिरून लहू, रास्ते पर उसके लिए दुआ मगफरत करते रहते हैं। अगर एक आदमी दूर से आ रहा है, अब यहां है कोई डिफेंस से आया है, कोई कायदाबाद से आया है, कोई गुलशन इकबाल से आया है, कोई साइट एरिया से आया है, यहां बैठे हुए लोग हैं, हर आदमी जितना रास्ते पर जितना सफर तय कर रहा है उसके लिए 70,000 फरिश्ते रास्ते पर दुआएं मगफरत करते रहते हैं। कितनी अजीब नेमत है, सिर्फ अल्लाह की मोहब्बत में। और जब मुलाकात करता है तो फरिश्ते कहते हैं, यकूलून इन्नहु वसला फीका ऐ लिअजलिका, कि या अल्लाह ये आपकी खातिर से इसके लिए मिल रहा है, ना कौम इसकी, ना जबान इसकी, ना रंग इसका, ना कबीले का, कोई गरज नहीं, कोई लालच नहीं, कोई सियासी मतलब नहीं, कुछ नहीं, सब महज आपकी रजा के लिए अपना वक्त निकाल कर आया है, महज आपकी रजा के लिए। तो क्या, इन्ना वसला फीका फसिल हूं, अल्लाह ये आपकी वजह से मिला है, बस इसको आप अपने से मिला लीजिए। यानी अल्लाह ताला उसको अपनी मोहब्बत अता फरमा देते हैं और अपना कुर्ब खास अता फरमा देते हैं। ये है अल्लाह वाली मोहब्बत, कि सिर्फ चलना भी, रास्ते में जो चल रहा है 70,000 फरिश्ते उसके लिए दुआए मगफरत कर रहे हैं। मर्द औरत को यह नेमत मिल रही है। फर्क यह है कि मर्द जो है वो मुलाकात करेगा और औरत पर्दे में बात सुनेगी, उसके लिए देखना जायज नहीं है। उसका बात सुनने के लिए आना, ये भी उसके लिए 70,000 फरिश्तों की नेमत मिल जाएगी उसको, क्योंकि दीन की खिदमत करने वालों को देखना जायज नहीं औरतों के लिए, उनके लिए सोहबत की कायम मकाम। मर्द कैसे, वो करीब बैठेगा, और औरतों के लिए क्या है, वो कान से बात सुन ले, किताबें पढ़ ले, तकरीर कैसेट में सुन ले, तो ये उनके लिए सोहबत के कायम मकाम है। ये बाज़ औरतों को होता है कि जी मर्द तो सामने बैठते हैं, उनको ज्यादा दीन की बात का नफा सामने ज्यादा होता है, तो नफा देना अल्लाह ताला के इख्तियार में है। करीब बैठने वाले को नफा होना ये उसके इख्तियार में नहीं है, न मुकर्रर के न बैठने वाले के, असल में तो ये अल्लाह ताला देने वाले हैं, और जिसको जैसी तड़प होगी वैसा काम बनेगा। इसे मारूमी रहमतुल्लाह अलैह फरमाते हैं कि घर कुजा पस्तीस आब आ जा रवत, जहां नशेब होता है पानी वहीं पर जाता है, ढलान की तरफ पानी जाता है। हर कुजा पस्तीस आब आ जा रवत, हर कुजा मुश्किल जवाब आ जा रवत, जहां मुश्किल होते है जवाब वहीं जाता है, और हर कुजा दर्दे दवा आ जा रवत। दवा क्या है कि डॉक्टर के पास गया, डॉक्टर साहब मेरे सर में बड़ा दर्द हो रहा है, क्या दवा? डॉक्टर के आप कहते हैं दो गोली पेनाडॉल की खा लो। क्या तरीका है? मुंह में रखो, पानी लो, वो मैदे में चली जाएगी। कहा डॉक्टर साहब मैदे में दर्द नहीं हो रहा, सर में दर्द हो रहा है। डॉक्टर कह रहे हैं अरे जालिम गोली मैदे में जाएगी, लेकिन गोली का वजूद तो मैदे में जाएगा, उसका असर वहां जाएगा जहां से उसको आह की आवाज आएगी। असर कहां जाएगा? आह की आवाज। उसी तरह में से मेरे दोस्तों, एक आदमी करीब बैठा है लेकिन वो महरूम हो सकता है। सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में मुनाफिकीन भी बैठते थे, लेकिन क्या हुआ, वो मुनाफिकीन को वो दर्द मोहब्बत नहीं मिल सका। लेकिन वो हजरत उवैस करनी रहमतुल्लाह अलैह 200 कोस दूर हैं, लेकिन वहां से सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम गुजर रहे हैं और क्या इरशाद फरमा रहे हैं, गुफ्त पैगंबर बरदस्ते सबा। आप सल्लम की इस हदीस शरीफ को मारूमी अपने शेर में पेश कर रहे हैं, गुफ्त पैगंबर बरदस्ते सबा, कि आप सल्लम का इरशाद मुबारक है कि दस्ते सबा के हाथों पर अज यमन मी आयदम बुए खुदा, कि मुझे इन्नी लाजिदु रिहर रहमान, कि मुझे यमन से अल्लाह ताला की खुशबू आ रही है। ये किसकी खुशबू थी? हजरत उवैस करने की, के दूर थे लेकिन आपका फैज वहां पर पहुंच रहा है, तो पता चला ये तरफ है। इसलिए हदीस शरीफ में आता है कि एक बंदा मशरिक में रहता है, एक मगरिब में रहता है, और वो चाहता है कि मैं मुलाकात करूं अल्लाह की रिजा के लिए, अल्लाह के लिए मुलाकात करूं, लेकिन وسائل نہیں ہیں، ذرائع نہیں ہیں، موقع نہیں مل سکا، شرعی ذمہ داری موجود ہے اس لیے نہیں مل سکا، تو حدیث شریف میں آتا ہے کہ قیامت کے دن اللہ تعالیٰ دونوں کو جمع فرمائیں گے اور کیا فرمائیں گے، ھذا الذی کنت تحبہ فیا، یہ وہ بندہ ہے کہ جس سے تو میری وجہ سے محبت کرتا تھا، پھر اللہ تعالیٰ دونوں کو جمع فرما دیں گے. یہ ہے محبت کا اعجاز میرے دوستو، کہ محبت جو ہے سرور عالم صلی اللہ علیہ وسلم نے فرمایا المرء مع من احب، کہ جنت میں وہ بندہ اسی کے ساتھ ہوگا کہ جس سے محبت کرتا ہے. ہو گیا نا یہ محبت. اور دوسری شرط کیا ہے؟ محبت محبت تو کہتے ہیں لیکن محبت نہیں جس میں شدت نہیں ہے. محبت محبت تو کہتے ہیں لیکن محبت نہیں جس میں شدت نہیں ہے. دادا تحابب دونوں کی طرف سے ہونا چاہیے، یہ ون سائیڈڈ لو افیئر نہیں ہے. ون سائیڈڈ لو افیئر یہ آج کل ہمارے یہاں بڑا بھوت ہے. کیا ون سائیڈڈ لو افیئر؟ وہ کیسے کہ کسی فلمی اداکارہ کے عشق میں گرفتار ہیں، اس کی تصویریں موبائل میں ڈالی ہوئی ہیں، اس کی تصویریں اپنے والیٹ میں ہیں، کمپیوٹر میں ہیں، الماری پر تصویریں لگائی اور اس کو پتا بھی نہیں ہے کہ میرا ایک عاشق کراچی میں بھی رہتا ہے. کہ بھائی کسی بالی ووڈ ہالی ووڈ بالی ووڈ اینڈ ہالی ووڈ اور لالی ووڈ کی اداکارہ کو خبر ہے کہ کراچی میں میرا عاشق رہتا ہے؟ یہ ہے ون سائیڈڈ لو افیئر کہ وہ رو بھی رہا ہے اس کی یاد میں. میرے مرشد فرما رہے ہیں سلا عشق مجازی کا یہ کیسا ہے ارے توبہ، سلا عشق مجازی کا یہ کیسا ہے ارے توبہ، کہ عاشق روتے رہتے ہیں اور سنم خوش ہوتا رہتا ہے. یہ عالم ہے، وہ رو رہا ہے اور وہ معشوق کو خبر ہی نہیں ہے، معشوقہ کو. لیکن اللہ اکبر، میرے مرشد فرماتے ہیں کہ حدیث شریف میں آیا ہے کہ رجل ذکر اللہ خالیا ففاضت عیناہ، کہ وہ بندہ جو اللہ تعالیٰ کو یاد کر کے اللہ کی محبت میں تنہائی ہے یاد کر کے اس کی آنکھیں بھرائی، آنکھوں میں آنسو نکل آئے، اللہ کی یاد میں رو پڑا کہ کائنات نہیں جانتی لیکن اس شخص کو قیامت کے دن اللہ تعالیٰ اپنے عرش کے سائے میں جگہ عطا فرمائیں گے، اس کے آنسو کو اللہ باخبر ہے. یہ معشوق کو خبر نہیں ہے لیکن اللہ ایسا محبوب ہے کہ اپنے عاشقوں کی خبر رکھتا ہے کہ میرا عاشق کہاں پر میری یاد میں رو رہا ہے، مجھے کہاں یاد کر رہا ہے، اس کی آنکھوں میں آنسو نکل رہے ہیں، کیا انعام عظیم مل رہا ہے کہ قیامت کے دن اس کو عرش کا سایہ مل رہا ہے. کیا انعام ہے میرے دوستو؟ یہ ہے ایک محبوب، ایک معشوق ہے، گلنے سڑنے والی لاشیں، ایک یہ معشوق ہے، ایک وہ ہمارا پاک مولا ہے. یہ ناپاک لیلائیں ہیں، یہ ناپاک معشوق ہے، ایک وہ پاک مولا ہے. کہ ناپاک یہ معشوق اپنے عاشقوں کو ناپاک کر دیتے ہیں، وہ پاک مولا ہے ان کے عاشق بھی نہ صرف پاک خود ہوتے ہیں بلکہ ان کے پاس کے بیٹھنے والوں کو بھی پاکی مل جاتی ہے، پھر وہ صحیح پاکستان میں رہتا ہے. یہ ہے صحیح پاکستان، یعنی پاک رہنے پاک والوں کی جگہ، پاک لوگوں کے رہنے کی جگہ، یہ صحیح پاکستان ہے، ورنہ نا پاکستان ہے. وہ ناپاکوں پر مرے گا تو نا پاکستان ہوا نا، پاکوں پر مرے گا پاک مولا ہے. اب دیکھ لیجئے کتنے لوگ ہیں ٹیلی فون پر معشوقاؤں سے باتیں کرتے ہیں، خود بتایا کہ ہم ناپاک ہو جاتے ہیں، خط لکھ رہے ہیں، تصویریں دیکھ رہے ہیں، انٹرنیٹ کے اوپر بدماشیاں، ننگی فلمیں، ننگی تصویریں، موبائل کے اندر، یہ سب ہے. اور اچھے اچھے لوگ ہیں، ہائیلی ایجوکیٹڈ، اپ ٹو ڈیٹ، لیکن عالم کیا ہے، موبائل اٹھا کر دیکھ لو تو اللہ کی پناہ، ایسی ایسی ننگی تصویریں، ننگی فلمیں، کمپیوٹر پر دیکھیں. اور اس بات اکثر لوگ پکڑے جاتے ہیں، بیویاں شکایت کرتی ہیں ہمارا شوہر یہ کام کرتے ہیں، اور کیا عورتیں بھی آج کل یہ کام کرنے لگی، ایسا عالم ہو گیا، ناپاک ہو رہے ہیں. تو یہ کیا ہے؟ یہ معشوقہ ناپاک ہیں، اپنے عاشقوں کو ناپاک کر دیتی ہیں. اللہ پاک ہے، اپنے چاہنے والوں کو ایسی پاکی عطا کرتا ہے کہ ان کے پاس بیٹھنے والوں کو بھی یہ پاکی منتقل ہوتی ہے. یہ فرق ہے میرے دوستو محبت کے اندر. اور اللہ کی محبت کا کیا عالم ہے؟ تم ہمارے ہم تمہارے ہو چکے، دونوں جانب سے اشارے ہو چکے، تم ہمارے ہم تمہارے ہو چکے، دونوں جانب سے اشارے ہو چکے. ایک بندہ اللہ کے لیے روئے، ایسا نہیں ہے میرے دوستو جو اللہ کے لیے محبت کرے، اللہ تعالیٰ سے محبت کرے اور اللہ والوں سے محبت کرے اللہ کے لیے، اور اللہ تعالیٰ اس کی محبت کو رائے گا جانے دے، ایسا نہیں ہو سکتا. عاشق کے شد بحال اشیار نظر نہ کر، عاشق کے شد کے بحال اشیار نظر نہ کر. آج تک ایک بزرگ فرماتے ہیں آج تک اللہ تعالیٰ کا کوئی عاشق ایسا نہیں ہوا کہ اللہ تعالیٰ نے اس پر نظر رحمت اور نظر عنایت اور نظر محبت نہ فرمائی ہو. اے خواجہ درد نیست وگر نہ طبیب، اے تجھے اللہ کی محبت کا درد نہیں ہے، تو نے اللہ والوں سے اللہ کی محبت کا درد نہیں لیا، ورنہ اللہ تعالیٰ کے ہاں ایسا نہیں ہے کہ اس درد کا علاج نہ ہو. محبت کا درد لیا نہیں ہے، और दर्द मिलता है तेरे दर्द के बीमारों से, दर्द मिलता है तेरे दर्द के बीमारों से, फिर शे सारे जहां से भी मेहरबान निकला। बाद मुद्दत से हुई अहले मोहब्बत की शनाख्त, बाद मुद्दत से हुई अहले मोहब्बत की शनाख्त, खाक समझा था जिसे लाले बदख्शां निकला। हाय उस कतरे दरियाए मोहब्बत का असर, मेरे मुर्शिद फरमा रहे हैं, हाय उस कतरे दरियाए मोहब्बत का असर, जिसको समझे थे कि कतरा है वो तूफान निकला। अल्लाह की मोहब्बत का दरिया का एक कतरा पिया, जिसको समझे कि कतरा है वो तूफान निकला। और खार समझा था जिसे अहले चमन ने अख्तर, खार समझा था जिसे अहले चमन ने अख्तर, दामने फकर में उसी के गुलिस्तान निकला। जिसको समझे कि हसीनों से नजर बचा रहे, अरे इनको क्या मिल रहा है, अरे ये क्या दुनिया की लज्जतों का, ना फिल्में देखते हैं ना औरतों को देखते हैं, और जी इससे भी पर्दा दाढ़ियां रख रहे हैं, इनको क्या मजा मिल रहा है, ये इसको क्या जाने, अरे वो क्या जाने कि अल्लाह के आशिकों को क्या मजा मिल रहा है, ऐसी लज्जत और मजा मिल रहा है कि बादशाहों के तख्त और राज रखने वाले क्या जाने, सूरज और क्या चांद क्या जाने कि अल्लाह अपने आशिकों को क्या रोशनी अता फरमाता है, और माल दौलत रखने वाले क्या जाने जो अल्लाह ताला अपने आशिकों को अपने कुर्ब की दौलत अता फरमाता है। हजरत मियां जी नूर मोहम्मद साहब रहमतुल्लाह अलैह, हाजी साहब रहमतुल्लाह अलैह के शेख थे, एक हिंदू आया, हजरत ने उसकी कुछ मेहमान नवाजी की हिंदू की, तो वो जो है बड़ा साधु था, साधु, उसने कहा कि ले सूफी मौलवी मैं तुझे कीमिया देता हूँ, जो इस्तेमाल करेगा इससे सोना बनेगा। हजरत ने फरमाया कि हमें इस चीज की जरूरत नहीं है। उसने कहा नहीं ले ले, लोग तो मेरे पीछे घूमते, मैं तुझे मुफ्त में दे रहा हूँ। हजरत ने फरमाया हमें हाजत नहीं है। कहा तू अजीब बेवकूफ मुल्ला मालूम होता है, लेता नहीं है। हजरत ने मिट्टी उठाई, मिट्टी को उठाकर दीवार पर खींच कर मारा, दीवार मारा, पूरी दीवार सोने की हो गई। फरमाया जालिम इसको देख, तू क्या समझता है, तू सोना रखता है, हम सोने के खालिक को अपने पास रखते हैं, तू सोना रखता है, जर रखता है, और हम खालिक के जर अपने पास रखते हैं, तू क्या समझता है इस चीज को। उसने कहा तुझे इस चीज की हाजत वाकई नहीं है, बस ये क्या है मेरे दोस्तों, अल्लाह ताला जिसको अपनी मोहब्बत, अपनी मार्फत, अपना ताल्लुक के खास नसीब फरमाता है, फिर बादशाहों के तख्त ताज क्या बेचते हैं, हसीनों का नमक उसको झड़ता मालूम होता है। तो क्या है, मोहब्बत करे अल्लाह के लिए, और अल्लाह वालों से अल्लाह के लिए मोहब्बत कर ले, ये अल्लाह वाली मोहब्बत अल्लाह की मोहब्बत का जरिया बन जाती है, पहली शर्त। दूसरी शर्त क्या है, वल मुतजालिसीन फिया, पास बैठे भी क्यों, अब कहता है मोहब्बत है मिलता नहीं है, बताइए साहब मोहब्बत और क्या जी टाइम नहीं है मिलने का, ऐसा कैसे हो सकता है, जरा किसी लैला के आशिक से पूछो, बल्कि लैला के आशिक का तो यह हाल है, माँ कहती है बेटा सब्जी ले आ, वो पांच गली छोड़कर चक्कर लगाता हुआ आता है, क्यों, इस उम्मीद पर शायद बालकनी में खड़ी नजर आ जाए, शायद खिड़की में से नजर आ जाए, शायद के वो भी सब्जी लेने आई हो, शायद वो भी जनरल स्टोर पर चिप्स लेने आई हो, या मोबाइल में बैलेंस डलवाने आई हो, वहां तो शायद पर अमल करता है, और जनाब मुंतजिर होते हैं कि कब सुजुकी आएगी स्कूल की या कॉलेज की, मुंतजिर है उस वक्त, तो अब वहां क्या चीज है मेरे दोस्तों, क्या बात है। पता चला कि मोहब्बत का मरकज दिल तो है, लेकिन जिस पर लेकर जाता है उसको, जिस उसकी मोहब्बत सवारी है, मोहब्बत सवार है, और जिस उसकी सवारी है, पता चला दिल में मोहब्बत होगी, जाएगा तो मोहब्बत से, लेकिन दिल बेचारा तो जा नहीं सकता ना, अपने जिस्म को लेकर जाएगा, लादा उस अल्लाह वाले के जब दिल से दिल मिलाएगा तो अल्लाह की मोहब्बत उसके दिल से दिल में मुंतकिल हो जाएगी। करीब जलते हुए दिल के अपना दिल कर दे, करीब जलते हुए दिल के अपना दिल कर दे, आग लगती नहीं है लगाई जाती है, करीब जलते हुए दिल के अपना दिल कर दे, आग लगती नहीं है लगाई जाती है, जो आग की खासियत वो इश्क की खासियत, एक खाना बखाना है और एक सीना बसीना है। तो अल्लाह की मोहब्बत की आग ऐसे मुंतकिल होती है, वो अपना दिल से दिल मिला रहा है। कहते जी साहब ये समझ में नहीं आता कि आखिर जब दिल से दिल मिलाने कैसे मिलेगा नफा, तो ब्लूटूथ टेक्नोलॉजी ने तो बहुत मजे से समझा दिया, आजकल मोबाइल में है ब्लूटूथ टेक्नोलॉजी, ब्लूटूथ एक जगह ऑन किया दूसरे मोबाइल में ऑन किया, अब दोनों जो है वो क्विक सर्चिंग करता है, अब उसके बाद अब दोनों डिवाइस, वो दोनों डिवाइस क्या हो गए, मैच कर गए, अब मैच कर गए, अब इधर से ये भेज रहा है, उसके पास आ रहा है कि जी फला आपको जो है वो मैसेज सेंड कर रहा है, या आपको ऑडियो फाइल दे रहा है, आपको फला नाज शरीफ दे रहा है, बयान दे रहा है, आप उसको रिसीव करेंगे, एक्सेप्ट, एक्सेप्ट किया, अब जाना शुरू हो गया, कौन सी तार लगी है भाई ये बताओ। तो जिस अल्लाह ताला ने साइंसदानों को अकल दी कि ब्लूटूथ टेक्नोलॉजी बनाए, अल्लाह ताला ने ब्लूटूथ टेक्नोलॉजी 1400 साल पहले कुरान मजीद में नाजिल कर दी, कूनू मा सादिकीन, तुम अल्लाह वालों के पास बैठा करो, लेकिन क्या हो, मुनासबत होना जरूरी है, کیوں اس کا دل آئے گا, اس کا دل ایکسپٹ کرے گا, وہ دل ایکسپٹ کرے گا, بس اللہ کی محبت اس کے دل میں ٹرانسفر ہو جائے گی. پھر کیا عالم ہوگا, پھر اپنے شیخ کو اپنے مربی کو خطاب کر کے کہے گا, تو نے مجھ کو کیا سے کیا شوق فراواں کر دیا, تو نے مجھ کو کیا سے کیا شوق فراواں کر دیا, پہلے جا پھر جانے جا پھر جانے جانا کر دیا. وہ دل سے دل کو کہتا ہے. معروف یہی تو فرماتے ہیں کہ زے دل تا دل یقین روزن بوت, یقین کر لو کہ فرماتے یقین کر لو کہ دل سے دلوں میں کھڑکیاں ہیں, اللہ کی محبت منتقل ہوتی رہتی ہے. اور بلوٹوتھ ٹیکنالوجی نے بڑے مزے سے سمجھا دیا, وائرلیس سسٹم, اب تو وائی فائی ٹیکنالوجی سمجھ میں آنے لگی ہے نا, بغیر تار کے نہ تار نہ انتظار فری کنیکشن. اب تو وائی فائی ٹیکنالوجی نے کتنا سمجھا دیا, تو اللہ والوں کی وائی فائی ٹیکنالوجی کیسے نہ ہوگی. میں سچ عرض کرتا ہوں, ایک اگر اللہ والا, ایک اللہ والا کراچی میں ہے اور دوسرا جو شخص سے رابطہ کرا ہے لاہور میں, سب موبائل پر بھی بات کرے گا تو اس کے دل میں توجہ کی وجہ سے اس کے دل میں انوارات دوڑ جائیں گے. یہ وائی فائی ٹیکنالوجی 1400 سال پہلے اللہ تعالی نے نازل فرما دی تھی. لیکن نفع کامل کب ہوگا, جب قریب بیٹھے. توجہ, نفع ملے گا لیکن نفع کامل کب ہوگا, جب قریب بیٹھے. وہ آگ جو دل سے دل میں منتقل ہوگی, کیونکہ پڑھ رہا ہے کتاب میں, پڑھ رہا ہے کہ آگ سے گرمی ملتی ہے, کھانا پکتا ہے لیکن آگ جلاتا نہیں ہے, آگ یا دیکھی کو آگ پر رکھتا نہیں ہے, کھانا پکے گا یا سردی میں گرمی ملے گی. آگ کتاب پڑھنے سے نہیں, اور کتاب نہ پڑھے, آگ والے آگ کے پاس آ کر بیٹھ جائے, کتاب جانتا ہی نہیں ہے, نتیجہ کیا ہوگا, گرمی مل جائے گی. بس اسی طرح سے اللہ کی محبت کتابوں میں پڑھتا ہے, دل پر اثر ہوگا, لیکن میرے دوستو آگ منتقل نہیں ہو سکے گی. جب کسی اللہ والے کے دل سے اپنا دل ملا دے گا, قریب بیٹھ جائے گا, تو وہ محبت کی آگ اس کے سینے میں منتقل ہو جائے گی. فرق یہ ہے کہ دنیا کی آگ جلاتی ہے اور اللہ تعالیٰ کی محبت کی آگ جلاتی ہے, جلا بخشنا جس کو کہتے ہیں نا, وہ جلاتی ہے میرے دوست, یعنی زندگی حیات دیتی ہے. یہ حیات بخش ہے, وہ حیات, وہ جان, وہ جو آگ ہے وہ جان لیوا ہے, وہ جان لیوا ہے اور یہ جان دیوا ہے. تو اپنا جسم چاہے جسم لائے, لیکن اس کا مطلب یہ نہیں کہ وہی پڑ جائے. کہ بیوی نے کہا کہ انڈے ڈبل روٹی لے آنا, ماں باپ کو دوا کی ضرورت ہے, اب جناب اٹھ ہی نہیں رہے, وہیں بیٹھے ہوئے, جی مجھے بڑا مزہ آ رہا ہے. نہ میرے دوست, ایسا نہیں, کیسے کرے, آنا جانا رکھے, لیکن آنا بھی کیسا ہو, الفت کے بعد رابطہ ڈسکنیکٹ نہ کیجئے. الفت کے بعد رابطہ, میرے مرشد فرما رہے ہیں, الفت کے بعد رابطہ ڈسکنیکٹ نہ کیجئے. ہر روز ملاقات 10 منٹ تو کیجئے. یہ میرے پیارے شیخ فرما رہے ہیں. اب کہے جی ہمیں مصروفیت زیادہ ہے, موقع نہیں ملتا. تو میرے شیخ کے ایک خلیفہ ہے میرے پیر بھائی, وہ کہتے ہیں کہ مصروفیت کار جہاں اف میری توبہ, مصروفیت کار جہاں اف میری توبہ, فرصت نہ نکالو گے تو فرصت نہ ملے گی. میرے دوستو وہ اللہ کی محبت کا جو درد عظیم ہے, تو درد محبت جو ارواح کی کلیوں کو ملا تھا, وہ درد محبت جو ارواح کی کلیوں کو ملا تھا, الستو بربکم کا, وہ درد محبت جو, وہ درد جو ارواح کی کلیوں کو ملا تھا, ہر چا کے قریبا سے میں, ہر چا کے غریبا سے مہکتا ہے آج بھی. اللہ کی محبت وہ عاشقوں سے ملے گی, وہ کلیم کے اندر موجود ہے, لیکن جب تک میرے دوستو باد صبا نہ چلے وہ کلی کھلتی نہیں ہے. اسی طرح سے اللہ کی محبت کی ہوائیں اللہ والوں کے آگے چلتی ہے, پھر وہ کلی کھلتی ہے. دین کی خدمت سب کام کر لے گا, لیکن اللہ کی محبت کی وہ چیز جو امتیازی نظر آتی ہے, میرے دوستو یاد رکھنا, بغیر صحبتوں کے وہ نہیں ملتی ہے. تو تیسری کام کیا ہوگا, والمتوازابرین فیا, کہ آنا جانا رکھے, تزاور ہے جانا. اچھا, تجالس کے اندر دونوں طرف سے تجالس ہے, ایسا نہیں ہے کہ مرید ملنے آیا, ایک شخص ملنے آیا, پیر صاحب تو ہے ہی نہیں موجود, وہ اندر گھر میں گھسے ہوئے, نکلنے کا نام ہی نہیں لیے لیتے کیونکہ نئی نئی شادی ہوئی ہے, اب وہ نکلتے ہی نہیں ہے گھر سے باہر. تو ایسا نہیں ہے. لہٰذا جب میری شادی ہوئی تھی تو میں اپنے شیخ کے پاس حاضر ہوا, پھر حضرت کی مجلس میں بیٹھا, تو پھر جانے کے جب وقت معمول تھا, میں اٹھا, میں نے کہا حضرت اجازت چاہتا ہوں. فرمایا, ہاں میاں اب کہاں رات دن کی صحبتیں, ہاں میاں اب کہاں رات دن کی صحبتیں, مل گئے صاحب, سلامت ہو گئی. یہ میرے پیارے شیخ نے فرمایا تھا. آج سے 10 برس پہلے کی بات سنا رہا ہوں, بلکہ 11 برس پہلے کی, جب میری شادی ہوئی تھی اور جب میں حضرت کی خدمت میں حاضر ہوا, اور معمول الحمدللہ شادی کے بعد بھی حاضری کا معمول نہیں چھوڑا, لیکن شیخ نے ایک تعلیم سکھا دی کہ بیوی کو پا کر, لیلا کو پا کر, مولا کی محبت والے کو نہ بھول جانا, رائے مولا نہ بھول جانا, یہ سبق سکھا دیا. कि बीवी पाली, ऐसा नहीं है कि अब बीवी के पे है मौला को भूल गए, मतलब आना जाना रखे, हुकूक अदा करे, बीवी बच्चों की जरूरत है, उनको घुमाना फिराना है, माँ बाप की खिदमत है, कमाना है, वो सब जरूरी है, लेकिन आना जाना चाहे 5 मिनट के लिए सही चाहे 10 मिनट के लिए सही, नफे से खाली नहीं है। एक मैं डिफेंस गया, एक साहब ने पूछा आप कहाँ रहते हैं, मैंने कहा मैं सुपर हाईवे पर रहता हूँ, इतना दूर, मैंने कहा अल सज्जाद से पहले रहता हूँ, अल हबीब से पहले रहता हूँ, और मक्का रेस्टोरेंट से पहले रहता हूँ, अली बाबा से पहले रहता हूँ, दरियाए की सिंध की मछली से पहले रहता हूँ, और टंडो टंडो आदम की सच्ची से पहले रहता हूँ, वहां तो खाना खाना वो दूर नहीं लगता, अल सज्जाद, अल हबीब और अली बाबा और मक्का, अल मक्का और अब तो अल मक्का मदीना, और दरियाए सिंध की मछली खाने जा रहे हैं, और शराब को और वो सुपर हाईवे दूर रखता है। मैंने कहा जब मैं आ सकता हूँ तो आप वहां क्यों नहीं आ सकते, कहा जी तो चाहता है कि बयान सुने और बातें सुने अल्लाह की मोहब्बत की, लेकिन है बड़ा दूर, हमारा आना मुश्किल है। मैंने कहा मैं भी तो आया, मैं आ सकता हूँ तो दूसरा क्यों नहीं आ सकता, पता चला अभी मोहब्बत कामिल नहीं है। दादा तजालुस दोनों तरफ से हो, और फिर तजावुर तीसरी शर्त है, यानी आना जाना रखा है, ये नहीं कि वहीं रह जाए कि सब काम ही छोड़ छाड़ के पड़े में, लेकिन जिंदगी में 40 दिन लगा ले, एक मरतबा चिल्ला लगा ले ताकि नस्का पिल्ला भर जाए, ताकि नस्का पिल्ला मर जाए। 3 शर्त हो गई, चौथी शर्त क्या है, चौथी शर्त के लिए जरा जेब पर हाथ रखना पड़ेगा, उसके लिए पहले एक वाक्य सुन लीजिए। एक मारूमी फरमाते कि एक शख्स था, वो बैठा आंसू से जारो कतार रोए जा रहा था, किसी ने पूछा कि भाई क्या बात है, उसके करीब एक कुत्ता था और एक गठरी रखी हुई थी, पूछा खैरियत क्या बात है जनाब आप क्यों रो रहे हैं, उसने कहा ये मेरा 10 वर्ष का कुत्ता है, ये मर रहा है इसलिए रो रहा हूं। पूछा खैरियत क्यों मर रहा है, कहा बेचारा भूख की वजह से मर रहा है। कहा अच्छा ये रोटी ये क्या गठरी में क्या, कहा इसमें रोटियां हैं। कहा अरे भाई उसको 2 रोटी खिला देना अपने कुत्ते को, 10 बरस के वफादार कुत्ते को। तो उसने क्या जवाब दिया, रख दो जब होगी मांग लूंगा खुद ही। तो उसने क्या जवाब दिया 10 बरस के कुत्ते के लिए, उसने क्या कहा कि आंसू मेरे मुफ्त के हैं, आंसू मेरे मुफ्त के हैं, रोटियों में पैसे लगे हैं। तो मेरे दोस्तों क्या है, एक दूसरे पर खर्च भी करते हो, किस तरह से, एक चाय की प्याली पिला दी, उसके लिए जरूरी नहीं है लाखों लाखों खर्च करना, और लाखों खर्च करना क्या है, जरा किसी लैला से मोहब्बत हो जाए। एक साहब एक इंडस्ट्रियलिस्ट को मैं खुद जानता हूं, 10 बरस पहले का वाकया है, उस जमाने की एक मशहूर अदाकारा की बहन से उनको मुआशका हो गया, लाहौर के अंदर उन्होंने उस जमाने में 80 लाख रुपए की कोठी खरीद कर दी, उसको बैंकॉक के दौरे पर ले गए, लाखों रुपए खर्चा किया, शॉपिंग कराई, और हमारे कराची के एक ताजिर ने मिस यूनिवर्स को बुलाकर 27.5 लाख रुपए देकर बुलाया 5 मिनट की चाय के लिए, अखबारों की खबर है ये अखबार की खबर है, और वो दूसरी खबर वो खुद जाती खबर है। एक कराची के इंडस्ट्रियलिस्ट ने एक अदाकारा को 80 लाख रुपए की कोठी बनाकर दी। क्यों जी, लैलाओं के लिए माल खर्च करना समझ में आता है, मौला के लिए माल खर्च करना समझ में नहीं आता। दोस्तों को चिकन कढ़ाई खिलाने के लिए पैसे हैं, बीवी के लिए पैसे नहीं है, अजीब बात है। जब बीवी ने जोड़ा लत्ता मांगा, दोस्तों को चिकन कढ़ाई खिला रहे हैं, सब चल रहा है, लेकिन घर वालों की जरूरत के लिए पैसे नहीं है, दवा के लिए पैसे नहीं है, उनके जोड़े के लिए पैसे नहीं है, ये क्या फसल है। और यारों को चाय चल रही है, दूध पत्ती चाय, और 2100 1100 JM गुटखा पान पराग और गोल्ड लीफ, अब तो पता नहीं 2.5-3 रुपए की हो गई है। हाँ भाई कितने की हो गई है, 4 रुपए की, 4 रुपए की गोल्ड लीफ हो गई है, गोल्ड लीफ सुलगा रहे हैं, और घर वालों की जरूरत के लिए पैसा नहीं है, कि एक एक दो दो डबिया, बास तो चेन स्मोकर है, यानी सिगरेट से सिगरेट जला रहे हैं, लेकिन घर वालों के लिए पैसा नहीं है, ये क्या बात है मेरे दोस्तों, ये खर्च करना, और अल्लाह के लिए और दीन के लिए पैसा मांगो। शादी में लाखों रुपए खर्चा, आजकल तो वलीमा और खाना, जब तक 5-6 किस्म के खाने ना हो, 3-4 किस्म की जरा मीठे ना हो, और कोल्ड ड्रिंक और जूस और जरा स्टाइल ना हो, तो जी ये तो शादी नहीं है, लेकिन दीन के लिए पैसा खर्च करने के लिए हमारे पास पैसा नहीं है, मस्जिद है, मदरसा है, दीनी जरूरतें हैं, मजलूमों की जरूरतें हैं, मुतासरीन की जरूरतें हैं, बेवाओं की खिदमतें हैं, यतीम है, उसके लिए पैसा नहीं है। अगर कोई मौलवी जकात लेने के लिए आ गया तो उसको दे दिया 500 रुपया, उसी वक्त इनकम टैक्स वाला आ गया, उसका सर आप घबराए नहीं, मैं आपकी बेटी की शादी के लिए 1,00,000 रुपया दूंगा। ये क्या है मेरे दोस्तों, ये माल में बरकत नहीं है। इसलिए इंसान की हैसियत के मुआफिक खर्च करे, माँ बाप की जरूरत, बीवी बच्चों की जरूरत पर जो माल खर्च करने का इतना अजर सवाब है जैसे अल्लाह के रास्ते में माल खर्च करना, इतना अजर सवाब है जनाब, मामूली नेमत नहीं है। इसलिए इस मामले में कंजूसी ना करे, बड़ी नेमत है ये, इतना सवाब है ये जो हम अपने माँ बाप को भी जो पैसा देते हैं कि अम्मा ये लो जोड़ा, अम्मा ये लो दवाई का पैसा, ये सब मेरे दोस्तों ऐसा सवाब है जैसे अल्लाह के रास्ते में माल खर्च करना, सदका है ये भी। लेकिन ये ना बोले माँ बाप को ये लो सदका, कहेंगे ले मेरा क्या था, ले चल कमीने तुझे इसलिए पाला था कि तू सदका दे मुझे। लेकिन सदके के माने नेकी के है, यानी बड़ी नेमत है मेरे दोस्तों। अगर बीवी ने फरमाइश कर दी आइसक्रीम खिला दो तो इसमें क्या हर्ज है, दोस्तों को तो आइसक्रीमें खिलाते हैं, और बीवी के एक बार कर दे, कहते मिरिंडा पिला दो और अंडा हमें भी खिला दो जरा, कहा नहीं पता नहीं है आजकल कड़की चल रही है, माल मौजूद है। यानी मतलब मेरा यह है कि जहां जरूरत हो वह माल खर्च करे, जरूरत से जायद ना करे। अफसोस ये कि शादी ब्याह पर खर्च कर रहे, शादी ब्याह पर जोड़े 20-25 हजार रुपए के जोड़े एक दफा पहनने के, और दुल्हन के लिए तो अब तो 50,000 या 80,000 1,00,000 रुपए के जोड़े बना रहे, और सब एक रात एक दिन के लिए, फिर उसके बाद बेकार हो। यानी पता ये चला कि जहां जरूरत पर खर्च करे तो जरूरत पर खर्च करने पर अजर है, और जहां बेजरूरत खर्च करे कोई फायदा नहीं है। लेकिन अफसोस है हमारी अकल में नहीं आती ये बात, माल उड़ाए जा रहे हैं। दीनी की जरूरियात है, खानदान वाला है, कितने गरीब लोग हैं, कितने अपने रिश्तेदार में पड़ोसी हैं, किसी की मकान की जरूरत है, किसी पर कर्जा है, और फिर अगर बिरादरी वाले किसी का शादी हो, बिरादरी वाले मिलकर जाकर कहते हैं देखो तुमने कोई रसम नहीं करनी है, हमारी परवाह मत करो, हम तुम सादगी से करो लेकिन कर्जा मत लेना। अगर किसी घर में शादी बिरादरी वाले कह दें तो बताइए उसका फायदा है कि नहीं है। अब वो बेचारा कर्जा ले रहा है, बैंक से ले रहा है, सूद पर ले रहा है, कहां से ले, क्यों, बिरादरी वालों को खुश करना है। अगर बिरादरी वाले मिलकर बड़े चले जाए कि भाई देखो तुम्हारे शादी हो रही शाबाश, लेकिन सादगी से शादी करना, हम बिरादरी वाले तुम्हें, हमारा ही डर था ना कि हम तुम्हें ताना देंगे, और हम तुम्हें कह रहे हैं कि हमारी तरफ से कोई तुम्हें वो नहीं है, तुम बिल्कुल सादा करो, लेकिन तुम खबरदार जो तुमने कर्जा लिया, खाना करो ठीक है, एक खाना कर लो, हमारे ठीक है, कोई हर्ज नहीं, वलीमा है, सुन्नत है, एक खाना कर ले, कहा तुम्हें जरूरत नहीं हाल करने की, तुम घर में कर लो, हमारी तरफ से तुम्हें कोई वो नहीं होगा। अगर मेरे दोस्तों इस तरह से बाहमी अगर ऐसा पैदा हो जाए, हम आंगी और अंडरस्टैंडिंग, फिर देखिए कितनी आसानियां पैदा हो जाए कि बिरादरी वाले खुद ही जाकर कह दे कि भाई आपको जरूरत नहीं है कुछ करने की, आपके पास जब गुंजाइश नहीं है, आपकी तनख्वाह 25,000 रुपए है, आप जो इतना कमाते हैं तो आपकी घर की जरूरत है, आप कहां से शादी के लिए पैसा लाओगे, कहां से आप अकीके के लिए इतना लाओगे कि 1,00,000 रुपया खर्चा करो, आपको जरूरत नहीं है कर्जा लेने की, बिल्कुल आज ज्यादा से ज्यादा है, बस ठीक है चंद बड़े बड़ों को बुलाकर दावत कर लो, और हमने अपने घर में समझा दिया कोई आपको कुछ नहीं बोलेगा। तो मेरे दोस्तों कैसी मोहब्बत और उल्फत पैदा हो जाए, और वो बेचारा क्या है, शादी करना। मैं दर्द भरे दिल से एक बात कहता हूँ, एक नौजवान ने मुझसे कही, मैंने कहा जालिम तू शादी क्यों नहीं करता, कहते मौल साहब तुम कहाँ शादी की बातें करते हो, आजकल जिना करना आसान है, शादी करना मुश्किल है। एक शख्स ने मुझे कहा ये बात मेरी मस्जिद के अंदर, उसने कहा क्या मौलवी साहब शादी की बातें करते हो, 500 रुपए में जिना करना आसान है, लेकिन शादी के लिए माँ बाप कहते 5,00,000 रुपए लेकर आओ। मैं कहां से लेकर आऊं 5,00,000 रुपया, ये किसकी वजह से, ये हमारा कसूर है भाई, किसी और ने किया है क्या, ये हम ही तो लोग हैं। अफसोस है हमारी बेटी की शादी होती है हमें तकलीफ होती है कि हमें कितना पैसा देना, वो जालिम ससुराल वाले मुंह फाड़ के चीजें मांगते फिरते हैं। जब हम भी किसी की बेटी लेकर आए तो उसको कहते खबरदार जो तुमने कुछ किया, हमें बस बेटी दे दो, हमें बेटी चाहिए, क्यों हम नहीं कहते मेरे दोस्तों। तो हदीस शरीफ में चौथी चीज आई, एक दूसरे पर खर्च करें, क्या मतलब, अपनी हैसियत के मेहमान आया उसकी मेहमान की खातिरदारी करें, अपनी हैसियत के मुआफिक अच्छा खिलाए उसको, अपनी हैसियत के मुआफिक। अगर किसी की हैसियत कम है तो खबरदार मेहमान के लिए जायज नहीं है कि अगर मान लो मेजबान ने सब्जी खिलाए उसके लिए जायज नहीं कहे कि तुमने मुझे मुर्गी क्यों नहीं खिलाई, वो जायज नहीं है उसके लिए, उसकी हैसियत है वो खिला दिए। इंसान है, 10 जरूरतें होती है, घर में बीमारियां होती है, कितनी है, लेकिन बस धरना देकर बैठ गए कि नहीं हमने तो वही खाना है। अभी आप सच सच बताइए कि कराची के अंदर میرے خیال میں 80% ایسے لوگ ہوں گے کہ جو جب 20 تاریخ کے بعد ان کے گھر کا ہر بلا ہو جاتا ہے. 80% سے زیادہ ہوں گے ایسے. کیوں ذرا سب صحیح کرو گے نہیں کرا کہ جن کے آخری تاریخوں میں بےچارے پیسے جوڑ جوڑ کر کبھی قرضہ مانگ کر اپنا گزارا کرتے, جو بےچاروں کا حال ہوتا ہے, اور جب پہلی تاریخ کو ان کو تنخواہ ملتی ہے پہلے 10 دن کے اندر تو پہلے وہ قرضہ اتارتے ہیں بعد میں اپنی ضروریات پوری کرتے ہیں. تو اگر ہماری شریعت نے کتنی اچھی تعلیم دی ہے کہ بھائی جاؤ حیثیت کے موافق کرو اپنی, ایک چائے پلا دی, کوئی ٹافی کھلا دی, کوئی جوس پلا دیا, کوئی بوتل پلا دی, بس ماشاءاللہ ایک دوسرے پر خرچ کرنا ہو گیا, کبھی اس نے پلا دیا کبھی اس نے پلا دیا, تو یہ آپس میں یہ محبت پیدا ہو جائے گی. خرچ کرنا یعنی مطلب ہے کہ بالکل کنجوس نہ رہے, کیونکہ محبت میں کنجوسی نہیں ہوتی بھائی. اب سنیے, اب ایک مکالمہ سنیے, میں نے کہا دل ربا, اس نے کہا بیلنس بھجوا, میں نے کہا دل ربا, اس نے کہا بیلنس بھجوا, میں نے کہا پیسے نہیں, اس نے کہا کیسے نہیں, عشق لڑاتا ہے اور پیسے مفت میں عشق لڑاتا ہے, میں نے کہا پیسے نہیں, اس نے کہا کیسے نہیں, میں نے کہا مہنگائی ہے, اس نے کہا جا ایسے تو میرا بھائی ہے. یعنی آپ سوچئے محبت ہے, کوئی ذرا کسی لڑکی سے محبت کر کے دکھائے مفت میں, بلکہ کسی لڑکی کو پٹا کے تو دکھائے مفت میں, وہ بھی کنگال سے نہیں پٹتی ہے, چاہے کتنا ہی خوبصورت اسمارٹ ہینڈسم ہو, اور کلو ہے بالکل بندر کی شکل, مال ہے تو دیکھو سارے مرے جا رہے ہیں اسی پہ. تو ایسی چیز ہے یہ. تو کیا پتا چلا محبت کا مزاج ہے مال خرچ کرنا, خرچ کرنا یہ محبت کا مزاج ہے, لیکن اس مال کے خرچ کرنے کو سیکھے کہ کہاں خرچ کرنا ہے, یہ سیکھنے کی ضرورت ہے. ایسا نہیں حرام جگہ خرچ کیا جا رہا ہے, دنیا کا کوئی فائدہ نہ آخرت کا کوئی فائدہ, اور دنیا آخرت کا دنیا کا کیا فائدہ ہے, ماں باپ پر خرچ کر رہا ہے, بیوی پر خرچ کر رہا ہے, خدا نہ خواستہ اسپتال ہے, یہ جو خرچ کر رہا ہے سب پر اجر ملے گا میرے دوستو, یہ ہمارا پیسہ رہے گا نہیں ہے. جتنی بیماریوں پر دوائیوں پر پیسہ خرچ ہو رہا ہے, اپنے ماں باپ کی بیوی کی بچوں کی, اس سب پر اجر ملے گا, یہ کوئی معمولی چیز نہیں ہے. اس لیے ہرگز اس سے دل چھوٹا نہ کرے. عجیب ہے, ممبر شپ لینے کے لیے کلبوں کی لاکھوں روپے خرچہ کر دیتے ہیں, کلبوں کی ممبر شپ لینے کے لیے, جس کا کوئی فائدہ نہیں ہے, صرف اسنوکر جا کے ڈنڈی تو مارنی ہوتی ہے, اور کیا کرنا ہوتا ہے یار, ڈنڈی گھر میں ہی مار لے, وہاں نہیں جی, وہاں جم خانہ کے اندر جا کے ٹیبل ٹینس کھیلیں گے ذرا, کہ وہاں پتہ نہیں ٹیبل ٹینس کو کون سے پر لگ جائیں گے, کہ ذرا ذرا فیشن شو بھی دیکھنے کو ملے گا نا ذرا وہاں پر. سارے تو یہ ہے بھائی, ٹیبل ٹینس اپنے گھر میں لا کے رکھ لے, بیوی سے کہے آؤ ہم اور تم پنگ پونگ کھیلیں, پھر کہے پھر میں ڈنگ ڈونگ بجاؤں گا, پہلے ڈنگ ڈونگ بجاؤں گا پھر پنگ پونگ کریں گے, پھر پنگ پونگ کھیلیں گے, کرے گھر میں لے لے, کیا ضرورت ہے وہاں پر. لیکن جی پتا چلے جی اسٹیٹس ہے ہمارا, مال حرام چیزوں میں خرچ ہے, برباد ہو رہا ہے, ہمیں اس کی پرواہ نہیں ہے, لیکن دین کے نام پر مال خرچ کرتے ہوئے ہماری نانی مرتی ہے, کہ جو ہمیں آخرت میں ٹرانسفر ہو رہا ہے, جس کا کوئی کمیشن بھی نہیں ہے, ہنڈی تو ہو رہا ہے نا جو علماء کو دے رہا ہے کہ بھائی آپ مال دین پر لگائیے. اب بعض لوگ پوچھتے ہیں جی ہمیں تو سمجھ میں نہیں آتا ہم کس کو دے کس کو نہ دے, تو بھائی جس پر اعتماد ہو اس کو دے, جس پر اعتماد نہ ہو نہ دے, لیکن ان کے بولنے کی کیا ضرورت ہے, جس پر اعتماد ہے اس کے حوالے کر دے, بھائی آپ پر اعتماد ہے جی, جی آپ کے ذریعے سے ہم اپنا آخرت میں مال ٹرانسفر کر رہے ہیں, اس میں کون سی ایسی بات ہے, نہیں اعتماد مت دے, بھیک مانگنے کے لیے نہیں آئیں گے انشاءاللہ. اس لیے میرے دوستو آخری چوتھی شرط کیا ہے, ول متبادلی نفیہ, ایک دوسرے پر خرچ کرے اپنی حیثیت کے موافق. اب ایک بےچارا غریب آدمی ہے, اس کی ہے کیا حضرت, بس ایک واقعہ سنا کے ختم کرتا ہوں. حضرت ماں قاسم نانوتوی رحمت اللہ علیہ کے ایک مزدور آدمی تھا, اس نے کہا حضرت میں آپ کی دعوت کرنا چاہتا ہوں. حضرت فرمایا بھائی تو غریب آدمی کا کہا نہیں, حضرت میرا جی چاہتا ہے, آپ اللہ والے ہیں آپ عالم ہیں, میرا جی چاہتا ہے. فرمایا اچھا بھائی ٹھیک ہے, قبول کر لیا. اللہ کی شان, جس دن دعوت کا وقت تھا اس دن بارش ہو گئی, موسلا دار بارش. اب شام کا وقت آیا تھا, حضرت نے بارش ہو رہی تھی, بارش کے دوران ہی چل پڑے اس کے گھر پر پہنچ گئے, دروازہ کھٹکھٹایا, دروازہ کھولا تو حضرت کو دیکھ کر ہکا بکا رہ گیا. حضرت کیسے؟ کہا بھائی آج تو نے میری دعوت کی تھی. کہا حضرت وہ تو میں بارش کی وجہ سے انتظام نہیں کر سکا. فرمایا میاں تو بھی تو کچھ کھانا کھائے گا. کہا جی حضرت. کیا کھائے گا؟ حضرت جو گھر میں دال روٹی ہے. فرمایا لیا. اب وہ لے کر آ گیا, حضرت نے وہ دال روٹی مزے سے کھائی. فرمایا تیری دعوت ہو گئی, بس ختم. ٹھیک ہے, یہ اللہ والے کیسی سادگی ہے میرے دوستو, نہ مرغی نہ بوٹی نہ ٹانگ. اور دعوتوں میں جتنے پڑھے لکھوں کا ذرا آپ ان کے مینر اور ایٹیکیٹ دیکھنا نا, دعوت میں دیکھیے, یہ جو پڑھے لکھے لوگ ٹائی لگا کر गर्दन तक अपनी अटकाकर और ऐसे अकड़कर कलफ वाले, जरा इनका तमाशा देख रहे हो ना, जब ढक्कन उठता हो तब देखिए, तब पता चलेगा ये जनाब कितने हाईली वेल एजुकेटेड है, हाईली एजुकेटेड और वेल मैनर्ड और एटिकेट्स वाले आदमी है। उस वक्त देखिए कैसे, जैसे वो भैंसों को छोड़ा जाता है ना, वो खोली जो होती है जिसमें खाना रखा होता है, कूदते हैं, ऐसे ही कूदते हैं उसे। ये वो लोग हैं जो कि अपनी क्रीज पर धब्बा नहीं, क्रीज नहीं लगने देते अपने कोट पर। जरा इनका तमाशा देखना हो तब वहां देखे, कहा शादी हाल के अंदर। पहले तो बैठेंगे खाने की टेबल के करीब ताकि खाना लेने में देर ना हो, और ढक्कन खुलने की जो आवाज है ना, उस आवाज का ही आलम होता है, जी उठे मुर्दे तेरी आवाज से, फिर जरा मुतरिब उसी अंदाज से। वो जो खड़ की आवाज होती है ना, वो खड़ की आवाज भी अजीब होती है, बड़े बड़े लोगों का दिल हिला देती है कि हाय मुर्गी की टांग निकल गई, क्योंकि तीन आदमी पहले से पहुंचे हुए हैं और खाने के माहिर हैं। हर दावत में खाने के कुछ स्पेशलिस्ट आते हैं जिनका काम सारी टांगे पहले ले लेना होता है, और प्लेट भर ली, अब सारे दूसरे लोग मुंह देखते रह जाते हैं कि अबे साला सारे टांगे ले गया। ये आलम है। और ये क्या है, ये सब वो पढ़े लिखे लोग हैं जो भूखे नहीं है, जिनके घर में उससे ज्यादा अच्छा खाना मिल सकता है। लेकिन अजीब है, अजीब आलम होता है कि मुफ्त के खाने को देखकर सारे पागल हो जाते हैं। ये तो हाल है हमारा अखलाक का, कि सब मुफ्त के खाने पर पागल बने हुए होते हैं, सारी खाना जाया, कोई तमीज नहीं। ये आलम हो रहा है मेरे दोस्तों। तो अल्लाह वाली मोहब्बत कैसे मिल जाएगी, अल्लाह की मोहब्बत कैसे मिलेगी? चार मोहब्बत। सरवर आलम सल्लम फरमाते हैं, अल्लाह ताला खुद फरमाते हैं, अल्लाह के लिए अल्लाह वालों से मोहब्बत कर ले, उनके पास आना जाना रखे, आता रहे जाता रहे। गर तुम यूं ही आते जाते रहोगे, गर तुम यूं ही आते जाते रहोगे, मोहब्बत का फल तुम पाते रहोगे, मोहब्बत का फल तुम पाते रहोगे, मोहब्बत का फल जब वो पाने लगे, मोहब्बत का फल जब वो पाने लगे, मुझे छोड़कर फिर क्यों वो जाने लगे, मुझे छोड़कर फिर क्यों वो जाने लगे। लिहाजा अल्लाह के लिए अल्लाह मोहब्बत कर ले, लेकिन आना जाना रखे, आना जाना हो वहीं ना रह जाना हो कि सारे जरूरी काम छोड़ के वहीं पड़ जाए। हाँ, जरूरी काम निपटाकर कि जी है मैं वक्त लगाने के लिए जा रहा हूँ ताकि अल्लाह ताला की मोहब्बत सीखूं, तो बेशक ये भी है, लेकिन काम निपटाकर जरूरत का इंतजाम करके फिर जाए, और फिर एक दूसरे पर खर्च करना, अल्लाह के लिए एक दूसरे पर खर्च करना, और गरज सिर्फ अल्लाह ताला की मोहब्बत हो। अल्लाह ताला इस हमारी इस मोहब्बत की बात पेश करने को अपनी मोहब्बत का जरिया बना दे, और इस पर अमल की तौफीक भी अता फरमा दे, और हमारे सीने को अपनी मोहब्बत के लिए कबूल भी फरमा ले। واخر دعوانا الحمد لله رب العالمين اللهم صل على سيدنا ومولانا محمد وعلى اصحابه وبارك وسلم يا الله تعالى ہمارے اس میں بیٹھنے کو قبول فرما اپنی محبت کا ذریعہ بنا اپنا درد دل عطا فرما یا اللہ آپ کے لیے اللہ والوں سے محبت کی توفیق عطا فرما یا اللہ اللہ والوں کی محبت ہمارے دلوں میں عطا فرما اور اس محبت کو اپنی محبت کا ذریعہ عطا فرما بنا اور یا اللہ تعالی ایک دوسرے اس کے پاس بیٹھنے آنے جانے کی توفیق عطا فرما اور یا اللہ آپ کی خاطر سے ماں باپ پر بیوی بچوں پر اور دینی ضروریات پر مال خرچ کرنے کی مال عطا بھی فرما اور اس کو خرچ کرنے کی توفیق بھی عطا فرما یا اللہ اے خدا تجھ پر فدا ہو ہر زمان اے خدا تجھ پر فدا ہو ہر زمان میری دولت میری جان و آبرو یا اللہ اپنے کرم سے ہم سب کو اللہ والا بنا دیجئے یا اللہ ہر گناہ نافرمانی سے کو چھوڑ کر اپنی فرما برداری کی حیات اپنی محبت اور اپنے قرب کی لذت ہماری جانوں کو عطا فرما بیماروں کو شفا عطا فرما اہل مقروض کے قرضوں کو ادا فرما اہل مصیبت کو اہل عافیت بنا یا اللہ تعالیٰ اپنے کرم سے یا اللہ تعالیٰ بیماروں کو شفا عطا فرما اور جو اپنے بے اولاد ہیں ہم سب ان سب کو نیک اولاد عطا فرما جو صاحب اولاد ہیں ہم سب کو ہماری اولاد کو اللہ والا بنا دیجئے یا اللہ جو لڑکیوں کی شادیوں کے لیے پریشان ہیں ان کو نیک صالح رشتے عطا فرما جو لڑکے شادی کرنا چاہتے ہیں ان کو نیک صالح بیوی عطا فرما یا اللہ ہمارے اخلاق میں بلندی پیدا فرما یا اللہ تعالیٰ ہمارے اخلاق کو بلند فرما درست اور گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما اپنی محبت کاملہ عطا فرما اور یا اللہ ہر گناہ نافرمانی سے ہماری حفاظت فرما یا اللہ ہمارے اس مل بیٹھنے کو قبول فرما اپنی محبت کا ذریعہ بنا سلامتی ایمان سلامتی اعضا کے ساتھ دنیا میں رکھیے اور سلامتی ایمان سلامتی اعضا کے ساتھ دنیا سے لے جائیے ربنا تقبل منا انک انت السمیع العلیم صلی اللہ علی النبی الامی ورحمتک یا ارحم الراحمین واخر دعوانا الحمد للہ رب العالمین السلام علیکم ورحمۃ اللہ وبرکاتہ